قرآن کو پڑھنا ہے، قرآن سنانا ہے، ہم اس کے محافظ ہیں، ہم اس کے محافظ ہیں، دنیا کو بتانا ہے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، وبه نستعین وهو خیر ناصر ومعین۔ سورۃ الاحقاف آیت نمبر 20 تک ہم نے مکمل کر لیا تھا تلاوت اور ترجمہ، آج انشاءاللہ سورۃ الاحقاف کی آیت نمبر 21 سے ہم آغاز کریں گے تلاوت کا، اور انشاءاللہ خدا نے توفیق دی تو اس کے بعد والی جو سورہ ہے سورۃ محمد صلی اللہ علیہ وآلہ وسلم، رسول اللہ کے نام کی یہ سورہ مبارکہ ہے، کوشش کریں گے ہم اس کو آج تمام کر لیں، اور انشاءاللہ پھر خدا نے زندگی اور مہلت دی تو اگلی دفعہ جب یہاں پر آئیں گے تو آگے سلسلہ جاری رکھا جائے گا۔ آغاز کرتے ہیں سورۃ الاحقاف آیت نمبر 21، پہلے تلاوت اور پھر حسب معمول انشاءاللہ ترجمہ اور تفسیر۔ ترجمہ سورۃ الاحقاف آیت نمبر 21 سے، رحمان و رحیم اللہ کے نام سے۔ اور عاد کے بھائی کو یاد کیجئے، عاد قوم عاد اور ان کے بھائی سے یہاں مراد اللہ نے جو نبی ان کی طرف بھیجا یعنی حضرت ہود۔ قوم عاد یہ بھی بہت طاقتور لوگ تھے اور بڑا عظیم شان شہر انہوں نے بسایا تھا کہ جس کے بارے میں قرآن کہتا ہے ایسا شہر تھا کہ جس جیسا شہر اس سے پہلے بنا ہی نہیں تھا، یعنی اپنے زمانے کے ترقی یافتہ ترین اور عمارتیں بنانے کے ماہر ترین لوگ تھے۔ سورۃ الفجر میں اللہ فرماتا ہے الم ترى كيف فعل ربك بعاد، کیا تو نے نہیں دیکھا تیرے رب نے عاد والوں کے ساتھ کیا کیا۔ ارم ذات العماد، ارم شہر جو ستونوں سے بنایا گیا تھا، التی لم یخلق مثلها فی البلاد، ایسا شہر تھا کہ جس کی مثل شہروں میں بنی نہیں تھی۔ تو ان کی طرف جب انہوں نے ترقی کی اور ان کے پاس دنیا کی فراوانی ہو گئی، طاقت کی فراوانی ہو گئی، بڑے مضبوط گھر بن گئے، تو یہ بھی سرکش ہو گئے، اللہ کے نافرمان ہو گئے۔ تو اللہ نے ان کی ہدایت کے لیے، ان کو نصیحت کرنے کے لیے حضرت ہود کو بھیجا، تو یہاں ان کا تذکرہ ہے۔ اور قوم عاد کے بھائی ہود کو یاد کیجئے، جب انہوں نے احقاف کی سرزمین میں اپنی قوم کو خبردار کیا۔ احقاف موجودہ سعودی عرب کے اندر یہ علاقہ ہے جہاں پر یہ قوم تھی، اور قرآن نے جن قوموں کے عذاب کا تذکرہ کیا ہے وہ قومیں ہیں جن کو مکہ والے جانتے تھے، جن کے قصے اور واقعات عاد کو بھی جانتے تھے، ثمود کو بھی جانتے تھے، قوم لوط کی بستی جب یہ سفر کرتے تھے شام کی طرف تو ان کے راستے میں آتی تھی، اسی طرح قوم تبع جو یمن میں جن پر عذاب آیا ان کو بھی جانتے تھے، سبا ان کو بھی جانتے تھے، چونکہ جن کو جانتے ہی نہ ہوتے، مثلا اللہ تعالیٰ مثال کے طور پہ مونجو دڑو یا ہڑپا کے عذاب کا ذکر کرتا تو ان کو پتہ ہی نہیں تھا، کہتے یہ کوئی کیسی باتیں کر رہے ہیں۔ تو اللہ نے ان انبیاء کا زیادہ تر ذکر فرمایا قرآن میں جن کو یہ لوگ جانتے تھے، اور ان بستیوں سے عبرت لینے کا ان کا قصہ بیان کیا جو ان کے سامنے تھی اور یہ جانتے تھے اور دیکھتے تھے، اور ان کو پتہ بھی تھا کہ ان پر اللہ کا عذاب آیا۔ جب انہوں نے احقاف کی سرزمین میں اپنی قوم کو خبردار کیا، احقاف ویسے کہتے ہیں ریتلی زمین کو، اگرچہ وہ علاقہ ریتلا تھا لیکن جہاں پہ یہ بستے تھے وہاں پر یعنی وہ جنگل میں منگل تھا گویا، جیسے صحرا کے اندر بعض اوقات نخلستان ہوتا ہے وہاں پہ ہر چیز فراوان ہوتی ہے، ان کے پاس ہر چیز فراوان تھی اور فراوانی میں بجائے شکر کرنے کے سرکش ہو گئے۔ اور ان سے پہلے بھی اور بعد میں بھی خبردار کرنے والے گزر چکے ہیں، یعنی حضرت ہود نہ پہلے تھے نہ آخری تھے، پہلے بھی نبی آئے تھے بعد میں بھی نبی، اور انہوں نے کیا خبردار کیا کہ اللہ کے سوا کسی کی عبادت نہ کرو، مجھے تمہارے بارے میں بڑے دن کے عذاب کا خوف ہے. یعنی ایک دن آنے والا ہے، تو مجھے خوف ہے کہ جو حرکتیں تم کر رہے ہو تو تم اس عذاب میں گرفتار ہوگے، لہذا میں تمہیں سمجھانے آیا ہوں کہ اللہ کے سوا کسی کی عبادت نہ کرو. یعنی وہی آئین توحید ہے جو میں تمہاری طرف لے کر آیا ہوں، اس پر عمل کر. اب ان کے سر غرور اور تکبر سے بھرے ہوئے تھے. انہوں نے کہا یہ ایک بندہ آ کر، ہم اتنے ترقی یافتہ، ہم اتنے علوم جاننے والے، دنیا نے ایسی ترقی نہیں کی جیسی ہم نے کر لی، ہم سے بڑا کون ہوگا یہاں پر، اور یہ آ کر ہم پر اعتراض کر رہے، ہمیں سکھانے کی کوشش کر رہے. تو کہنے لگے کیا تم ہمیں ہمارے معبودوں سے پھیرنے کے لیے آئے ہو؟ یعنی کیا مطلب ہے؟ یعنی تو ایسی باتیں کر کے تو چاہتا ہے کہ ہمیں دھوکہ دے اور ہمیں ہمارے معبودوں سے گمراہ کر دے. یہ رسول اللہ کو بھی کہتے تھے. کفار مکہ، سرداران مکہ کہتے تھے کہ آپس میں جب بیٹھتے تھے، جو صاحب اقتدار تھے، بڑے تھے مکہ کے، کہتے تھے یہ جو سارا چکر چلا رہا ہے نا، یہ اس لیے ہے کہ خود یہ چودھری بن جائے مکہ کا، یہ ساری چال ہے. جیسے کہ بعد میں بھی بعض نے کہا کہ نہ کوئی وحی آئی تھی نہ کوئی نبی آیا تھا، یہ تو بنو ہاشم نے ملک حاصل کرنے کے لیے سیاست کی تھی اور گیم کھیلی تھی، اور آج ہم نے واپس لے لی. تو یہ جو اصل میں خود جس کا محور دنیا ہوتی ہے، اور خاص طور پہ وہ صاحب اقتدار بھی ہوتا ہے، وہ جو بھی اس کو اپنے اقتدار کے لیے تھریٹ لگتی ہے، خطرناک چیز لگتی ہے، وہ اس کا دشمن بن جاتا ہے، سوائے اس کے کہ جو اپنے اقتدار اور مال کے نشے کو عقل اپنے دماغ سے دور کر کے اور آرام سے سوچے اور سمجھنے کی کوشش کرے کہ یہ کیا صورتحال ہے. آپ سے درخواست ہے کہ موبائل اگر سوئچ آف کر دیں یا سائلنٹ پہ کر دیں. صلوات پڑھیں محمد وال. کہنے لگے کیا تم ہمیں ہمارے معبودوں سے پھیر دینے کے لیے ہمارے پاس آئے ہو؟ اگر سچے ہو تو وہ عذاب جس سے ہمیں ڈرا رہے ہو وہ لے آؤ، یعنی ہم تمہاری بات نہیں مانیں گے. اگر سچائی ثابت کرنا چاہتے ہو، جس عذاب کی دھمکی دے رہے ہو، وہ عذاب ہم پر لے آؤ. یہ اس لیے نہیں کہتے تھے کہ لے آؤ، اصل میں کہتے تھے تم جھوٹ بول رہے ہو. اگر تم کہتے ہو کہ تم سچے ہو، ہم تیار ہیں، ہم نے تمہاری بات تو نہیں ماننی، ٹھیک ہے. اگر اپنے آپ کو سچا ثابت کرنا ہے لے کے آؤ. یہ لے کے آنا کیا تھا؟ یعنی تم جھوٹے ہو. جیسے کہتے تھے نا قیامت، اگر تم سچے ہو تو قیامت کب آئے گی؟ انہوں نے کہا، یعنی حضرت ہود نے ان کی باتوں کے جواب میں کیا فرمایا، اس کا علم تو صرف اللہ ہی کے پاس ہے. آپ دیکھیے خدا بند عالم کا جو رتبہ ہے اور مقام ہے، چاہے تو اپنے نبی کو جو اتنی زحمتیں برداشت کر رہا ہے یہ خبر دے دے کہ عذاب کب آئے گا ان کا، لیکن حضرت ہود کو نہیں پتا. کیا فرمایا ان کو جواب میں؟ ایسی بات کی کہ جس سے وہ اور کہیں گے، اچھا اللہ تیرے کہنے پہ عذاب تو پتہ نہیں بھیجو نہ بھیجو، تجھے بتایا بھی نہیں ہے کب آئے گا. حالانکہ اللہ چاہتا تو مثلا کہتا کہ ان کو بتا دو فلان دن ان پر عذاب آئے گا. قال انما العلم عند اللہ، حضرت ہود نے فرمایا اس کا علم تو اللہ کے پاس ہے، صرف اللہ کے پاس ہے. اور میں کیا کرتا ہوں؟ جس پیغام کے ساتھ مجھے بھیجا گیا ہے وہ تمہیں پہنچا رہا ہوں، لیکن میں دیکھ رہا ہوں کہ تم ایک جاہل نادان قوم ہو. کیونکہ حضرت ہود کو تو معلوم تھا بھئی یہ جو میں کہہ رہا ہوں وہ حقیقت ہے، اور ان کی نادانی پر ان کو خبردار کرنے کی کوشش کی کہ میں تو اپنی ذمہ داری ادا کر رہا ہوں، لیکن میں دیکھ رہا ہوں کہ تم ایک نادان قوم ہو، اور جو تم باتیں کر رہے ہو اس کا انجام برا ہے. آیت نمبر 24 میں ان کے عذاب کا تذکرہ ہے. توجہ فرمائیے، جب ان پر عذاب آیا، اللہ نے ان پر ایک ہوا چلائی، اور وہ جب آندھی وہ بادل اٹھا اور انہوں نے دیکھا کہ وہ بادل، تو ان دنوں میں بہت عرصہ ہو گیا تھا، بارش نہیں ہوئی تھی، اور یہ اس گھٹا کو دیکھ کر ایک دوسرے کو خوشخبریاں دینے لگے اور کہنے لگے کہ یہ تو عذاب کی دھمکی دے رہا تھا، یہ دیکھو یہ ہمارے لیے बारिश बरसने के लिए आ रही है और इससे हमारी खेती और फसलें अच्छी होंगी। तो फिर कुरान कहता है जब वो जो ये समझ रहे थे वो नहीं था, जब वो आकर गुजरा तो इनकी बस्तियां तो थी, ये खुद नहीं थे बीच में, जिन बस्तियों पे अकड़ते थे वो बस्तियां रह गई, खुद बीच से गायब हो गए। क्यों मर्ज करते? इसके ज़ैल में एक रिवायत है कि ये जब आयत नाजिल हुई कुरान से किस तरह, यानी खुद रसूलुल्लाह किस तरह तासीर लेते थे, जब ये आयत नाजिल हुई इसके बाद जब भी मदीना की तरफ कोई घटा उठती थी तो रिवायत के लफ्ज़ ये हैं कि रसूलुल्लाह के चेहरे का रंग जर्द हो जाता था और लोग पूछते थे कि आपका रंग इस तरह क्यों हो गया, तो फरमाया मुझे खौफ है कि जिस तरह कौम आद वालों ने समझा था ये तो रहमत बन के बरसने आ रहा और उठा अल्लाह का अजाब, कहीं ऐसा ना हो। फिर जब उन्होंने अजाब को बादल की सूरत अपनी वादियों की तरफ आते हुए देखा तो कहने लगे ये तो हमें बारिश देने वाला बादल है, नहीं बल्कि ये वो अजाब है जिसकी तुम जल्दी कर रहे थे, यानी एक ऐसी आंधी जिसमें दर्दनाक अजाब था। ये एक ऐसी हवा थी, शदीद ठंडी हवा के, आपको पता है बहुत ठंडी हवा भी बदन को जला के रख देती है, खुश करके और अजीब कर देती है। तो ये जो हवा थी इन पर चली, सूरह हाक्का में अल्लाह तबारक व तआला ने इसका तज़किरा किया, व अम्मा आदुन फअहलकु बिरीहिन सरसरिन आतिया सखरहा अलैहिम सब्अ लयालिन व थमानियत अय्यामिन हुसूमा। आठ दिन और सात रातें मुसलसल वो हवा चलती रही और जब वो चल के रुकी फतरल कौम फीहा सरअ कअन्नहुम अअजाज़ नखलिन खाविया। उसके बाद तू अगर उनको देखता तो वो ऐसे पड़े हुए थे जैसे दरख्तों, कटे हुए दरख्तों के खोखले तने होते, और ये तने इसलिए कहा चुके हैं कि कद बुत इनके बहुत बड़े बड़े थे और बहुत मजबूत थे, जानदार थे, बहुत ताकतवर कौम थी अपने जसामत के एतबार से। अल्लाह ने फरमाया कि ये ऐसे पड़े थे जैसे दरख्तों के कटे हुए तने खोखले होकर पड़े होते हैं। तो एक लंबी मुद्दत के लिए वो हवा इन पर चलती रही, और जो रिवायात में बताया गया वो ये कि ये जब पहले तो ये समझ रहे थे कि ये बरसने आ रहे, फिर जब वो करीब आई तो इनके जो चरवाहे जानवर चलाने के लिए बाहर मसलन निकले हुए थे वो इन्होंने देखा कि वो उनको उड़ा उड़ा के ज़मीन पर पटक रही है, तो फिर ये डरे और भाग के अपने उस सतूनों वाले इमारतों में जाके छुप गए। लेकिन खुदा के हुक्म से वो हवा जो थी इनके दरवाजे तोड़ कर अंदर घुसी और इनको अंदर से निकाल कर, इन अफराद को अंदर से निकाल कर हवा में बुलंद करती थी और फिर ज़मीन पर इनको ज़ोर से पटक पटक कर, सारी सिवाय हजरत हूद और उनके साथ जो मोमिनीन थे वो भी पास ही थे, लेकिन उनके लिए वो बाद नसीम की तरह थी, आहिस्ता जैसे हजरत इब्राहिम पर आग ठंडी होगी, उन्हें कुछ नहीं कह रही थी, लेकिन जो बाकी कौम थी सरकश जो कह रहे थे ले आओ अगर सच्चे हो, उनको पटक पटक कर और सारी कौम को अल्लाह तबारक व ताला ने हलाक कर दिया, बस्ती बच गई लेकिन रहने वाला कोई ना बचा। फिर जब उन्होंने अजाब को बादल की सूरत अपनी वादियों की तरफ आते हुए देखा तो कहने लगे ये तो हमें बारिश देने वाला बादल है, नहीं बल्कि ये वो अजाब, ये खुदा की तरफ से जवाब है, ये एक ऐसा अजाब है जिसकी तुम्हें, ये वो अजाब है जिसकी तुम्हें जल्दी थी, वो आंधी जिसमें एक दर्दनाक अजाब है जो अपने रब के हुक्म से हर चीज को तबाह कर देगी, फिर वो ऐसे हो गए कि उनके घरों के सिवा कुछ दिखाई न देता था, यानी बोया कि टूट फूट गए, मट्टी में मिल गए। मुजरिम कौम को हम इसी तरह सजा दिया करते। अजाब का तज़किरा करने के बाद गोया कि मक्का वालों से और हम सब से, हर कुरान पढ़ने वाले से, बहुत अहम खुदाबंदे आलम इससे जो इबरत का सबक देना चाहता है वो क्या है, फरमाया कि और यकीनन हमने वो कुदरत दी थी जो कुदरत हमने तुम लोगों को नहीं दी, मक्का वालों तुमसे वो बहुत ताकतवर थे, तुम्हें वो कुदरत नहीं दी, और हमने उन्हें समाअत और बसारत और कल्ब अता किए थे, सुनने की ताकतें, देखने की ताकत और गौर व फिक्र करने के लिए हमने उन्हें कल्ब दिए थे। लेकिन तो जब उन्होंने अल्लाह की आयात का इनकार किया तो ना उनकी समाअत ने कोई फायदा दिया, ना उनकी बसारत ने और ना उनके कुलूब ने, यानी जिन कानों और आंखों और कुलूब और अकलों से काम लेके उन्होंने इतनी बड़ी इमारत बना ली थी और सरकश हो गए थे और शहर बसा लिया था और हमारी बातों का मजाक, हमारे नबी का मजाक बना रहे थे, फिर वो सारी टेक्नोलॉजी और वो सारी समातें और बसारतें और अकलें और तेज तरारियां कुछ भी उनके काम नहीं आई। ये कुरान क्या कहना चाहता है कि अगर तुम दुनिया में अपनी अकलों को और समातों और बसारतों को, वैसे कहते हो मैं उड़ती चिड़िया के पर गिन लेता हूँ, मुझे हर चीज़ पता है, मैं फलान बड़ा, मेरे पास जदीद तरीन इंफॉर्मेशन इस काम की मेरे पास होती है, इतने तेज दिमाग काम करवाते हो दुनिया में, इतने सुनते हो बातें दुनिया की, इतना कुछ देखते हो दुनिया का, लेकिन जब अल्लाह के दीन की बारी आती है तो सुम्मुन बुक्मुन उम्यून की तरह हो जाते हो, उसे संजीदा नहीं लेते हो। तो फिर तुमसे पहले ये कौम गुजर चुकी, उनको भी हमने आंखें भी दी थी, कान भी दिए थे और कल्ब भी दिए थे, और उन्होंने वो ऐसा ज़बरदस्त शहर बना दिया था, लेकिन जब उन्होंने हमारी आयात का इनकार किया तो फिर वो कुछ भी काम ना आया उनके, वो कुछ भी काम ना आया। और जिस चीज का वो मजाक उड़ाया करते थे वो उसी चीज के नरगे में आ गए, अल्लाह ने उस अजाब से उनको पकड़ में ले लिया। और अगली आयत में फरमाया और बेशक हमने तुम्हारे आसपास की बस्तियों को हलाक कर दिया और हमने अपनी आयात को अपनी निशानियों को बार बार फेरा शायद वो लोग वापस पलट आए रुजू कर ले। यानी ये जो बस्तियां हम तुम्हें बता रहे हैं जिनमें से एक कौम आद है जिसकी मिसाल दी, जैसे हम तुम्हें बार बार समझा रहे हैं उनको भी हमने सर्रफ नल आयात यानी फेर फेर कर मिसालें दे दे कर हमारे नबियों ने उनको नसीहतें की कि शायद पलट आए, लेकिन जब हद से गुजर गए तो फिर अल्लाह ने पकड़ लिया। और उसके बाद अल्लाह फरमाता है कि जब हमने उन्हें पकड़ा तो वो कहाँ गए कि जिनको उन्होंने अल्लाह के अलावा अपना माबूद बनाया हुआ था और उनको पूजा करते थे, उनकी इबादत किया करते थे, उन्होंने कोई मदद नहीं की उनकी। बस उन्होंने अल्लाह का कुर्ब हासिल करने के लिए अल्लाह के सिवा जिन्हें माबूद बना लिया था, यानी ये कुरान ने यहां पर भी और पहले सूरह मुबारक गुजरी जुमर वहां पर भी फरमाया कि ये कहते हैं हम इनकी इबादत इसलिए करते हैं, हम अल्लाह को मानते हैं, इनकी पूजा इसलिए करते हैं ताकि ये हमें अल्लाह से करीब कर दे, अल्लाह के कुर्ब के लिए इनकी इबादत करते हैं। तो यह भी आयत क्या कह रही है कि जिनको उन्होंने कुर्ब इलाही के लिए अल्लाह के सिवा यानी अल्लाह माबूद है लेकिन उन्होंने कहा कि हम इनकी इबादत कर रहे हैं अल्लाह के अलावा औरों की ताकि ये हमें अल्लाह से करीब कर दे, उन्होंने कुर्ब इलाही के लिए अल्लाह के सिवा जिन्हें अपना माबूद बना लिया था, कुरान सवाल करता है उन्होंने उनकी मदद क्यों नहीं की, वो तो कहते थे ये तो हमें बचा लेंगे, ये तो हमें ये कर देंगे वो कर देंगे, कहां गए वो, उन्होंने इनकी मदद क्यों नहीं की, बल्कि वो तो उनसे गायब ही हो गए, बल दल्लू अनहुम गुम हो गए, जब हमारा अजाब आया तो ऐसे थे जैसे थे ही नहीं, वो बल्कि वो तो उनसे गायब हो गए और ये उनका झूठ था और वो बोहतान जो वो घड़ा करते थे, यानी ये उसका नतीजा निकला, वज़ालिका इफ्कुहुम ये जो मरे पड़े हैं तबाह हो गए ये उस झूठ का अंजाम है और जो वो अपने पास से घड़ा करते थे इफ्तरा किया करते थे। आयत नंबर 29 के बाद जिन्नात के गुरोह का तज़किरा है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुरान मजीद की आयात की तिलावत फरमा रहे थे कि जिन्नात का एक गुरोह गुजरा, उन्होंने कुरान करीम की आयात सुनी और उससे मुतासिर हुए और अपनी कौम की तरफ पलट कर उनको तबलीग की और कहा कि हमने एक ऐसी किताब सुनी है कि जो हमने आयात सुनी है कि जो हक की तरफ हिदायत करती, तो वो अभी इंशाल्लाह इस आयात में बयान कर दिया जाएगा। اور یاد کیجئے جب ہم نے جنات کے ایک گروہ کو آپ کی طرف متوجہ کیا، پھیر دیا تاکہ قرآن سنے، پس جب وہ رسول کے پاس حاضر ہو گئے تو کہنے لگے خاموش ہو جاؤ، یعنی جب قرآن کی آیات سنی تو خاموش ہو، آپس میں کہا کہ خاموش ہو جاؤ، جب تلاوت تمام ہو گئی تو وہ خبردار کرنے اپنی قوم کی طرف واپس لوٹ گئے۔ بعض انسان بھی ایسے ہوتے ہیں اور بعض جنات بھی ایسے ہوتے ہیں کہ جب کوئی اچھی بات سنتے ہیں فوراً اثر لے لیتے ہیں، اور برائی کی طرف ان کا جانا مشکل ہوتا ہے، دیر سے کھینچتے ہیں، اور بعض لوگ بالکل برعکس ہوتے ہیں، اچھائی کی طرف مصیبت ہوتی ہے ان کے لیے، بوریت ہوتی ہے ان کو، اچھائی والی محفل میں بیٹھ ہی نہیں سکتے، ہاں برائی کی جہاں رپورٹ ملے جہاز پر بیٹھ کے بھی چلے جاتے ہیں وہاں پر۔ تو یہ ایک اپنی طبیعت انسان بناتا خود ہے، جن محفلوں سے خود کو مانوس کیا ہوتا ہے، اور اللہ نے جو قرآن میں بتایا آپ کئی بار سن چکے، اپنے ہم محفل لوگوں کے ساتھ ہی مشہور ہوگا، جن کے ساتھ جو حرکات کرتے تھے اسی کمپنی میں مشہور ہوگا، اور جو آپس میں کریں گے وہ قرآن نے بار بار بتایا ہوا۔ جب تلاوت ختم ہو گئی، تمام ہو گئی، تو وہ خبردار کرنے اپنی قوم کی طرف واپس لوٹ گئے، انہوں نے کہا اے ہماری قوم، ہم نے ایک کتاب سنی ہے جو موسیٰ کے بعد نازل کی گئی ہے۔ اور لگتا ہے کہ یہ ایسے تھے کہ جن کو حضرت موسیٰ کی کتاب کا پتہ تھا اور کسی اور چیز کا نہیں پتہ تھا، مثلا حضرت عیسیٰ کا، آیات کا ظاہر یہ کہتا ہے، جو موسیٰ کے بعد، یعنی حضرت موسیٰ کے ماننے والے تھے، گویا کہ ان پر ایمان رکھتے تھے۔ ہم نے ایک ایسی کتاب سنی ہے جو موسیٰ کے بعد نازل کی گئی ہے، جو اپنے سے پہلی کتابوں کی تصدیق کرنے والی ہے، وہ حق اور راہ راست کی طرف ہدایت کرتی ہے۔ اچھا، ان کو کیسے پتا چلا تصدیق کرنے والی ہے؟ گویا کہ حضرت موسیٰ کی کتاب میں جو کچھ لکھا تھا ان کو پتا تھا، تب انسان، انہوں نے جب قرآن سنا تو ان کو پتا چلا یہ تو انہیں باتوں کی تصدیق ہو رہی ہے، یہ تو وہی ایسی کتاب ہے، یعنی جو اللہ کے دین کی طرف راغب ہوتے ہیں، خدا کی ہدایت کی طرف راغب ہوتے ہیں، وہ جلدی خداوند عالم ان کو توفیق دے دیتا ہے، اور ان کے چونکہ ان کی زمینہ پہلے سے ہموار ہوتا ہے، زمین نرم ہوتی ہے، ہدایت کا جو بیج ہے وہ جلدی قبول کر لیتی۔ اے ہماری قوم، اللہ کی طرف بلانے والے کی دعوت قبول کر لو اور اس پر ایمان لے آؤ، اللہ تمہارے گناہوں سے درگزر فرما دے گا اور تمہیں دردناک عذاب سے بچا لے گا، اور جو اللہ کی طرف بلانے والے کی دعوت کو قبول نہ کرے وہ زمین میں اللہ کو عاجز نہیں کر سکتا۔ یعنی تم اگر نہیں مانو گے تو اللہ ایسا نہیں ہے کہ تم اللہ کو عاجز کر دو اور وہ تم اپنی گرفت میں نہ لے سکے۔ عاجز کرنا، یعنی فرض کرے کوئی مجھے سزا دینا چاہتا ہے لیکن میں اتنا سٹرونگ ہو جاؤں یا میں اس کی پہنچ سے اتنا دور چلا جاؤں کہ وہ پھر مجھے پکڑ نہ سکے، مجھ سے بدلہ نہ لے سکے۔ تو یہ لفظ بھی قرآن نے بار بار استعمال کیا ہے کہ ہم خدا کو، تم لوگ خدا کو زمین میں عاجز نہیں کر سکتے۔ اور زمین میں اس لیے کہا کیونکہ انسان اور جنات زمین میں رہتے ہیں، اور جو اللہ کی طرف بلانے والے کی دعوت قبول نہیں کرتا وہ زمین میں اللہ کو عاجز نہیں کر سکے گا، اور اللہ کے سوا اس کا کوئی سرپرست بھی نہیں ہوگا، لیس لہ من دونہ اولیاء، اس کا کوئی ولی اور سرپرست نہیں بنے گا۔ یہی لوگ کھلی گمراہی میں ہیں، کیا انہوں نے نہیں دیکھا کہ جس اللہ نے آسمانوں اور زمین کو خلق فرمایا ہے اور جو ان کو خلق کرنے سے عاجز نہیں آیا، آپ توجہ کریں، خلق کر کے نہیں تھکا، کس نے خلق کیا زمین و آسمان؟ جی اللہ نے۔ یہ جو کہہ رہے ہیں مثلا مولا علی نے خلق کیا، یا یہ آیت بھی اس کو رد کرتی ہے صراحت کے ساتھ، ویسے بھی اسی آیات ہے قرآن کی، اللہ کیا فرما رہا ہے، جس، کیا انہوں نے نہیں دیکھا جس خدا نے آسمان و زمین کو خلق کیا اور نہیں تھکا، یعنی خود خلق کیا، کرے کوئی اور تھکے اللہ، یہ تو نہیں کہہ سکتا نا، اللہ کو یہ کہنا چاہیے تھا کہ کیا تم نے نہیں دیکھا کہ میں نے جس سے کہا تھا زمین آسمان خلق کر, وہ خلق کر کے نہیں تھکا. یہ نہیں کہا اللہ نے, غور کیجیے. فرمایا کہ کیا انہوں نے نہیں دیکھا کہ جس نے آسمان اور زمین کو خلق کیا ہے اور انہیں خلق کر کے نہیں تھکا, عاجز نہیں آیا, تو وہ کون ہے؟ اللہ تبارک و تعالیٰ کی ذات. یہ میں بار بار اس لیے عرض کرتا ہوں کہ جب ہم نے رسول اللہ کی, وہ لوگ جنہوں نے رسول اللہ کی نصیحت نہیں سنی یا سنی ان سنی کر دی سننے کے باوجود اور قرآن مجید نہیں پڑھتے, حالت خطرناک ہے. چاہے کوئی مولانا حضرات کے پیچھے چلنے والا ہے, چاہے کوئی خطیبوں کے پیچھے چلنے والا ہے, چاہے کوئی خود خطیب ہے, مولانا جو مرضی ہے, شاعر ہے, جس نے جو قرآن سے کٹا ہوا ہے خطرے میں ہے. جو قرآن سے کٹا ہوا ہے وہ خطرے میں ہے. اور خدا ہمیں توفیق دے, ہم سب کو, آپ کو توفیق دے, سننے والوں کو توفیق دے, کہ جیسے اللہ نے فرمایا نا سورہ یوسف کی آخر میں وہ آیت ہے, آخر میں کہ اے رسول کہہ دیجئے میرا راستہ یہ ہے کہ میں اور میرے پیروکار مجھے فالو کرنے والے اللہ کی طرف بلاتے ہیں. اسے باور کیجئے, اسے سننے کا حق یہ ہے کہ انسان شکر کرے خدا کا کہ مجھے مرنے سے پہلے کم از کم توفیق مل گئی ہے, میں ایک دفعہ سن رہا ہوں. اور اس کے بعد پھر عام طور پہ کیا ہوتا ہے, اگر مجھے کوئی پتہ چلے ادھر پیسے اگر لگاؤ, کوئی مجھے رپورٹ ملے اگر یہاں پیسے لگا دو, یہاں قیمتیں بڑھنے والی ہیں, تو جو جو مجھے پیارے ہوں گے میں ان کو بھی فون کروں گا, کہوں گا یار تیرے پاس پیسے ہیں لگا دے, یا گارنٹی دے رہا ہوں یا تجھے پروفٹ ہوگا, کہیں گے نا. تو اگر مجھے پتا چلا کہ یہ بہت اچھا ہے تو مجھے اپنا بچہ پیارا ہے یا نہیں پیارا, جس پر میں نے اتنا پیسہ لگا کے اس کو میں نے پتا نہیں کیا کیا پڑھایا, مجھے اپنا بچہ پیارا ہے, مجھے اپنی بیوی پیاری ہے, مجھے اپنے رشتے دار دوست پیارے ہیں جو مجھے میرے قریبی ہیں جن سے میری دنیا کے رنگ ہیں, انہیں میں کہوں کہ وہی جنوں والا جملہ کہ میں نے ایک ایسی کتاب سنی ہے کہ جو حق کی طرف سیدھے راستے کی طرف ہدایت کرتی, اس کتاب کو پڑھو, اس کتاب کو پڑھو. اب چونکہ آپ ایک بہت مقدار میں الحمدللہ قرآن مجید کی آیات آپ میں سے بہت سارے مومنین سن چکے ہیں, یہ بات میں اس لیے کہہ رہا ہوں, آپ نے اتنا قرآن مجید سنا ہے, آپ توجہ فرمائیں کہ اس کے بارے میں یہ کہا جائے کہ اس پر عمل نہیں کرو, یہ ہے ہی کرو نہ کرو, کرو نہ کرو, نہیں کیا تو مجرموں کے ساتھ ہم یہ کرتے ہیں فلان کرتے ہیں, یہ ہے ہی سارا, یہ ہے ہی سارا عمل. اور بندہ کہے اس کتاب کو ایک ایسی کتاب کی طرح دے دیا جائے, انٹروڈیوس کروایا جائے کہ جس کے بس ورد کرنے ہیں, اس کو 50 دفعہ پڑھو, اس کو 100 دفعہ پڑھو, اس کو زعفران کے پانی سے لکھو, اس کو پتہ نہیں سونے کے پانی سے لکھو, اس کو چاندی سے گزارو, اس کو عجیب ہے. کہیں دیکھا ہے آپ نے قرآن میں لکھا ہوا کہ سورہ یاسین نازل میں لکھا ہو کہ اے رسول ان سے کہہ دیجئے اس سورہ کو سونے کے پانی سے لکھوا کر اپنے گھروں میں لکھے, ہم ان کے رزق میں برکت دے دیں. آئیے کوئی آیت, اے ایمان والو اس قرآن کے تعویذ بنا کر جا جایا کرو, وہاں ساتھ رکھا کرو, اس سے بڑی برکت ہو جائے گی, لکھا ہوا اس میں. وہ اٹھا لیا, جو خود قرآن کہتا ہے وہ نہیں اٹھایا, یہ بھی مذاق ہے, یہ بھی توہین ہے اس کتاب کی. اور اللہ تکلف نہیں کرتا, اللہ نے فرمایا جنہیں ہم نے تورات دی تھی انہوں نے تورات نہیں لی, گدھے, ان کی مثال اس گدھے کی طرح ہے جس پر قیمتی کتابیں لاد دی جائیں اور وہ اس کو, گدھے کو کیا پتا ہوتا. پھر فرمایا کتنی بری مثال ہے اس قوم کی جس نے اللہ کی آیات کو جھٹلا دیا, واللہ لا یہد القوم الظالمین. اب ہر سورہ جمعہ میں سنتے ہیں اللہ ظالموں کی ہدایت نہیں کرتا, یہ کون ہے, اس ظلم سے کیا مراد ہے؟ اس ظلم سے مراد لوگوں کے حقوق کھانے نہیں ہے, اس ظلم سے مراد یہ کہ تمہیں اتنی قیمتی کتاب دی تھی تم پڑھتے ہی نہیں, یہ ظلم یہ ہے. اس ظالم قوم کی اللہ ہدایت نہیں کرتا, اللہ ہدایت کیا کرے؟ اللہ نے کہا یہ ہدایت ہے, کہتا میں نے تو نہیں لینی اس سے ہدایت, میں پھر میں کہاں سے ہدایت کروں, ایسی ظالم قوم کی میں کہاں سے ہدایت کروں. تو میں گزارش کروں, ہر روز نئے نئے ڈرامے سننے کو ملتے ہیں, کوئی کسی معاملے میں اللہ کے شریک بنا رہا ہے, کوئی کسی معاملے میں اللہ کے ان پاک ترین جنہوں نے ساری عمر توحید کا پیغام دیا کٹ گئے اسی توحید کے راستے میں, اور کچھ لوگ بے شرمی سے چند روپوں کی خاطر اس کی ذات کے ساتھ شریک بناتے ہیں, ان پر بہتان باندھتے ہیں. वही काम किया जो हजरत ईसा के बारे में शैतान ने उनकी कौम से करवाया, हजरत ईसा के नाम को यूज किया और काम वो करवाया जिससे रोकने आए थे हजरत ईसा। आज भी इसी तरह ये कुरान ने किससे बयान इसलिए किए, अल्लाह जानता है बाद में ये होने वाला है, ये तबका पैदा होगा खुदा के दीन के बारे में गैर संजीदा तबका पैदा, दुनिया में सीरियस, दुनिया के मामलात के बारे में बहुत संजीदा बहुत बारीक बीन, दीन के मामले में नॉन सीरियस, दीन के मामले में बस जो आ रहा जो जा रहा मुझे क्या पता, अल्लाह बेहतर जानता, सवाब लो और बस। तो लिहाजा खुदा ने खबरदार किया, लेकिन उस खबरदार जिसने किया है उसके पैगाम को भी तो हम पहुंचाएं। अगर मुझे सुन के लगता है कि यह किताब सही है तो मुझे अपने घर वालों के बारे में भी तड़पना चाहिए। मुझे अपने किसी से पूछा, कोई जानने वाले थे, उनसे मैंने कहा कि आप का बच्चा नमाज नहीं पढ़ता, कहती जी जी नमाज नहीं पढ़ता। मैंने कहा स्कूल जाता है? जी जी अल्हम्दुलिल्लाह माशाल्लाह स्कूल जाता है। मैंने कहा इसने दुनिया में ज़्यादा रहना है या, देखिए हमारी बातों में और हमारे अमल में कितना तजाद है, कौल और अमल में कितना तजाद है। ऐ ईमान वालों, वो क्यों कहते हो जो करते नहीं हो, कुरान ये कहना चाहते हैं। तजाद देखें, स्कूल जाता है? जी जी स्कूल जाता है बिल्कुल। मैंने कहा अगर आपको पता चले कि ये स्कूल के नाम पर कहीं और चला जाता है तो, अब वो उनको खुशबू आ गई कि मैं क्या कहने लगूँ, तो कहती हैं कि नहीं। मैंने कहा नहीं मुझे इंसाफ से बताएं। तो बहरहाल उनका जो मिजाज था वो, उन्होंने कहा कि मैं इसकी लातें तोड़ दूँगा अगर मुझे पता चल जाए कि ये स्कूल के नाम पे, इतने महंगे स्कूल में मैंने दाखिल कराया हुआ है और ये स्कूल के नाम पे बाहर अपने लोफर दोस्तों के साथ घूमता रहता है, तो मैं तो इसकी टांगें तोड़ दूँ। तो मैंने कहा कि आप दुनिया के इसके फ्यूचर के बारे में इतने संजीदा हैं कि अगर आपको पता चले ये नहीं जा रहा स्कूल में रेगुलर, आप इसकी टांगें तोड़ देंगे और आपका आखिरत पर यही मान है। पता है जो नमाज नहीं पढ़ेगा जहन्नमी है, वाज़े फरमाया अल्लाह ने, कुरान में बताया, रसूलुल्लाह अलैहि वसल्लम ने बताया, आप जहन्नम में भेजने के लिए तैयार हैं उसको, उसके बारे में आप कह रहे हैं हाँ नहीं पढ़ता फलाना नॉन सीरियस, खुद भी ऐसे थे। ये कौन सा दीन है? ये तो वो कहा कि दीन जबान का टेस्ट है, जब मीठा लगे जितना मीठा लगे ठीक है, जब मीठा ना लगे वापस। ये नहीं है दीन, एक मुकम्मल आइन है और ये कुरान मजीद आप सुन रहे हैं। मैं इसलिए इसकी आयात से हटकर, वो जो बाज़ लोग गहराइयों के नाम पे पता नहीं क्या क्या फलसफे लेके आते हैं, पता चलता है वो कुरान से दूर कहीं और ही चले गए, तो मैं इसी आयात से चिपका रहता हूँ और जो इससे मरबूत बात है वो आपसे करता हूँ। और ये एक नतीजे के तौर पर आपकी खिदमत में अर्ज कर रहा हूँ कि ये सारा का सारा एक प्रैक्टिकल, ये कुरान था जिसकी बेस पर एक वो अजीब सी कौम थी और उसने दुनिया को हिला के रख दी, उनके पास कहाँ से ये पोटेंशियल आया था? इसी कुरान मजीद पर उन नकायस के बावजूद फिर भी उन्होंने किस हद तक तरक्की कर ली, इस कदर पावरफुल है। और आज हम हमारी हालत देख लिया मुसलमानों की, वजह यह कि हम नाम के मुसलमान रह गए और संजीदा ही नहीं इसके बारे में। दुनिया के बारे में हम बहुत संजीदा होते हैं, दीन के बारे में कुरान के बारे में हम संजीदा नहीं होते, कोई कमिटमेंट नहीं हमारी अल्लाह से। और जो अल्लाह की तरफ बुलाने वाले की दावत कबूल नहीं करता वो जमीन में अल्लाह को आजिज नहीं कर सकेगा और अल्लाह के सिवा उसका कोई सरपरस्त भी नहीं होगा, यही लोग खुली गुमराही में है। क्या उन्होंने नहीं देखा कि जिस अल्लाह ने आसमानों और जमीन को खल्क फरमाया है और जो उनके खल्क करने से नहीं थका आजिज नहीं आया, वो इस बात पर भी कादिर है कि मुर्दों को दोबारा जिंदा कर दे। जो सब कुछ करके नहीं थका वो ये भी कर सकता है, लिहाजा इसका इनकार ना करो। हां वो यकीनन हर चीज पर कादिर है और जिस दिन उन लोगों को जिन्होंने कुफर किया है, जिस दिन वो आग के सामने लाए जाएंगे तो उनसे पूछा जाएगा क्या ये बरहक नहीं है, यानी आग दिखाकर जिसका आज अल्लाह के नबी बता रहे हैं उस पर पेश किया जाएगा और पूछा जाएगा अब बताओ ये बातें सच्ची थी या नहीं थी, ये हक बरहक है या नहीं है। वो कहेंगे हाँ हमारे रब की कसम, नेक हो जाएंगे, बड़े नेक हो जाएंगे उस वक्त, कहेंगे बिल्कुल बिल्कुल अल्लाह की कसम रब की कसम ये तो हक है। जवाब क्या मिलेगा? कहा जाएगा फिर अब जो तुम कुफर किया करते थे, नहीं मानते थे हमारे नबियों की बात, अब अजाब के मजे चखो, फज़ूकुल अज़ाब बिमा कुंतुम तकफुरून, अब चखो इसको जो तुम बात नहीं मानते थे। پس اے رسول صبر کیجئے جس طرح اولو العزم رسولوں نے صبر کیا. آپ سے پہلے بھی اولو العزم رسول بتایا گیا کہ صاحب شریعت, چونکہ عزم کہتے ہیں بہت بڑے کام, اصل میں عزم ہوتا ہے مضبوط ارادہ سمجھ لیں, اور مضبوط ارادہ چونکہ بہت بڑے کام کے لیے کہا جاتا ہے اس لیے بعض اوقات بڑے کام کو بھی عزم کہہ دیا جاتا ہے. تو فرمایا کہ اے رسول آپ صبر کیجئے, یعنی آپ اپنی قوم کو سمجھا رہے ہیں اور آگے سے جو یہ حرکتیں کر رہے ہیں, اور یہ جو کفار کے جملے اور حرکتیں بتائی جاتی ہیں گویا کہ یہ کس لیے بتائی جا رہی ہے رسول اللہ کو, کہ آپ کی قوم جو کر رہی ہے یہ پہلے بھی ان سے زیادہ طاقتور لوگ کر چکے. پس اے رسول صبر کیجئے جس طرح اولو العزم رسولوں نے صبر کیا, اور ان کے لیے عذاب میں جلدی نہ کیجئے, ان کے لیے عذاب میں جلدی نہ کیجئے جس دن یہ اس عذاب کو دیکھیں گے جس کا انہیں خوف دلایا جا رہا ہے, تو انہیں یوں محسوس ہوگا کہ گویا ایک گھڑی سے, یعنی ایک لمحے سے زیادہ دنیا میں نہیں رہے. آج بھی مثلا بعض جو تھوڑے بزرگ عمر کے ہوتے ہیں, بڑی عمر کے بیٹھے ہوتے ہیں نا, آپس میں کہتے ہیں یار پتہ ہی نہیں چلا, ابھی کل کی بات ہے, میری داڑھی تازی تازی نکل رہی تھی, مونچھیں نکل رہی تھی, تمہیں یاد ہے نا کلاس ٹو میں فلان واقعہ پیش آیا تھا, گریڈ تھری میں یوں ہوا تھا, یار پتہ ہی نہیں چلا, پلک چھپکنے میں گزر گیا. تو ابھی بھی تو یہ تو پلک چھپکنا تو شکر ابھی دنیا میں بیٹھے ہوئے, قیامت کے دن جو کہہ رہے ہوں گے کہ ہمیں تو پتہ ہی نہیں چلا گزر گئی, اور جنہوں نے سارا ہم و غم اس پہ لگا دیا اور واپس آنے کا راستہ بھی قرآن مجید اصلاً کوئی گنجائش ہی نہیں دیتا کسی کے بارے میں, یہ نہیں کہتا کہ اس کو موت کے بعد اپنے امور کی اصلاح کرنے کی اجازت دی جائے گی, کسی کو اجازت نہیں دی جائے گی, جو ہے اسی دنیا میں انسان نے کرنا. جس دن عذاب کو دیکھیں گے جن کا انہیں جس سے انہیں ڈرایا جا رہا ہے, اس دن انہیں یوں لگے گا گویا دنیا میں ایک گھڑی بھر سے زیادہ نہیں رہے. یہ ایک پیغام ہے, بس وہی لوگ ہلاکت میں جائیں گے جو فاسق, فاسق حدود خدا سے تجاوز کرنے والا. صلوات پڑھیے محمد و آل محمد. سورہ محمد صلی اللہ علیہ وآلہ وسلم کا ترجمہ آغاز اور حضرت عیسیٰ کے بارے میں جو تعریف کی گئی, کہا گیا کہ وہ تو بہت ہی نرم تھے اور وہ تو کسی کو کچھ بھی نہیں کہتے تھے, یہ تعریف ہے ان کی شخصیت میں. انہوں نے جب بیت المقدس میں گئے تھے تو انہوں نے بالکل اپنی لاتوں سے اٹھا اٹھا کے چیزوں کو پھینکا تھا, جو وہ دکانیں بنا کے بیٹھے ہوئے تھے اور دین میں خرابیاں کرتے تھے, لیکن ان کو تعریف کر دی گئی. رسول اللہ کے نام سے قرآن میں یہ ایک سورہ ہے مثلا, جو نام محمد سے یہ سورہ ہے, اور یہ پوری جہاد کے بارے میں اور جنگ کے بارے میں, اور جو جہاد میں رسول اللہ کا ساتھ نہیں دیتے ان منافقوں کے بارے میں, اور آخر میں جا کر خدا کے راستے میں خرچ کرنے کے بارے میں, اور جو یہ کام نہیں کرتے, یعنی تین کام, اللہ کے رسول کے ساتھ جہاد نہ کرنا, کام چرانا, اور اللہ کے راستے میں خرچ نہ کرنا, کفار کے ساتھ چھپ چھپ کے ریلیشن شپس قائم رکھنا, تو یہ حرکتیں بیان کر کے اللہ فرماتا ہے, اسی سورہ میں وہ آیت ہے کہ تو کیا یہ قرآن میں غور نہیں کرتے یا ان کے دلوں پر تالے پڑے ہوئے, یعنی یہ جو منافق حرکتیں کر رہے ہیں اور جو آپ کے ساتھ جہاد میں اس دین کی سربلندی کے کام میں آپ کے ہم رکاب نہیں ہیں اے رسول, اور جو منافق بنے ہوئے ہیں, جو آپ کی اطاعت نہیں کرتے, جو خدا کے راستے میں خرچ نہیں کرتے, ان کے دلوں پہ تالے ہیں. اگر یہ قرآن کو انہوں نے پڑھا ہوتا تو پھر یہ سب کام کرتے آپ کے ساتھ, اس قرآن میں اگر غور و فکر کرتے. تو اب توجہ کرنے والی کیا بات ہے کہ اگر یہ منافق بھی قرآن میں غور کرتے تو یہ حرکتیں نہ کرتے, یعنی ایک منافق بھی اگر قرآن کو دیکھے, جیسا کہ آپ کافر قرآن کی تاثیر لے لیتے تھے, کافر پڑھے قرآن غور کرے वो भी कर सकता तो ही अल्लाह कह रहा है ना, क्यों नहीं करता। मुनाफिक भी कुरान को पढ़े तो वो भी गौर व फिक्र कर सकता है, लेकिन आज का मुसलमान उससे कहा गया तू नहीं कर सकता, क्योंकि ये कुरान बहुत हाई लेवल का है और तेरे जैसा लो लेवल का बंदा तो कुरान समझ नहीं सकता। लिहाजा रिजल्ट क्या निकला है कि कुरान मजीद बिल्कुल साइड पर लगा दिया, तवीज़ें बनाने और ज़ाफ़रान और पता नहीं क्या क्या चीज़ों से लिखवाने और उल्टी सीधी हरकतें करने के लिए रह गया, गौर व फिक्र और अमल के लिए कुरान नहीं रह गया। अन करीब खुदा हमसे पूछेगा कि तुम इसके साथ तुमने क्या खेल बनाया था। सूरह मोहम्मद का तर्जुमा, रहमान और रहीम अल्लाह के नाम से, जिन्होंने कुफर इख्तियार किया और राह खुदा से रोका अल्लाह ने उनके आमाल जाया कर दिए, और जिन्होंने, अब यहां पर तवज्जो फरमाएं, जहन में सवाल आ सकता है कि जिन्होंने कुफर किया उनके कौन से अमाल थे, उनके कौन से अमाल थे जो जाया हो गए। तो ये इशारा है कि गोया के अल्लाह के नबी ने जब दावत देनी शुरू की तो कुछ बीच में ऐसे शामिल हो गए, लेकिन जब अल्लाह का नबी बुलाता है तो ये रोकने वालों में होता, ये बीच में रखना डालने वालों में, रुकावटें डालने वालों में होता। तो इन मुनाफिकीन ने जो कुछ मोमिनों के साथ अच्छाइयां भलाइयां भी की, ये बड़े काम में जो खराबी कर रहे हैं पिछले भी अल्लाह जाया कर देगा। ये हब्त आमाल जो है ये बड़ी खतरनाक चीज है। मुझे मालूम नहीं, इसी टूर में ये कराची की विजिट में मैंने किसी जगह पर ये वाकया सुनाया था और ये वाकया मौजूद है। आयतुल्ला दस्तगैब, जिनकी गुनाहान कबीरा किताब है, वो फरमाते हैं अपनी किताब में, गुनाहान कबीरा में नहीं है, एक और किताब में है, मुझे अभी जहन में नहीं आ रही लेकिन मौजूद है। तो वो फरमाते हैं कि मैं अपने एक महल्ले के एक बढ़ई को जानता था, कारपेंटर को, नज्जार जिसे कहा जाता, उसको मैं जानता था। तो मैंने एक रात ख्वाब देखा और ख्वाब में मैंने देखा कि मैं जन्नत में खड़ा हूँ और एक बहुत बड़ा ऊंचा महल बड़ा बना हुआ। तो अचानक मेरे देखते ही देखते एक जोरदार बिजली गिरी उस पर और वो सारा का सारा तबाह बर्बाद हो गया वो महल। तो मुझे बहुत ताज्जुब हुआ, मैंने सवाल किया तो मुझे ये जवाब मिला कि ये जो महल था, ये वो जो नज्जार जिसको मैं जानता था, ये उसका था, और लेकिन उसने एक हरकत ऐसी की है कि खुदावंद आलम ने उसको ज़ाया कर दिया, ख़त्म कर दिया। यानी हमारे आमाल बनाते भी हैं जन्नत को और ख़राब भी करते हैं। तो कहते हैं मैं सुबह जैसे ही बेदार हुआ मैं उसके पास गया, उसकी दुकान पर, और मैंने उससे पूछा कि तूने रात को क्या काम किया, तूने रात को ऐसा कौन सा गुनाह किया कि मैंने ये ख्वाब देखा, इतना खूबसूरत महल था जिसको मैं ताज्जुब से देख रहा था और बिजली गिरी और वो ज़ाया हो गया, और मुझे बता तूने रात को क्या किया। तो उसने कहा कि मैंने रात को अपनी माँ को मारा। कहता मैंने रात को अपनी माँ पर, मेरी बूढ़ी माँ, मैंने उस पर हाथ उठाया है किसी मसले में। और तो आयतुल्ला दस्तगैब फरमाते हैं कि मैंने उससे कहा कि तूने माँ पर हाथ उठाया, खुदा ने तेरी जन्नत ख़राब कर दी। तो ये जो इंसान के आमाल हैं ये ज़ाया भी हो सकते हैं। अल्लाह के नबी ने फरमाया जो एक दफ़ा सुभान अल्लाह कहेगा खुदा उसके लिए एक दरख्त लगा देता है, या जन्नत में एक परिंदा पैदा कर देता है जो सुभान अल्लाह कहता रहता है उसकी जगह पर। तो एक कोई साहबी उठे और उन्होंने कहा कि या रसूलल्लाह मेरे तो फिर बागात होंगे। अल्लाह के नबी ने फरमाया होंगे, लेकिन ये ख्याल रखना उन बागात को अपनी किसी हरकत से आग मत लगाना, अपनी किसी हरकत से उनको आग मत लगा देना। तो सबसे खूबसूरत जो तरीका इंसान के लिए जो अहले बैत अथार ने बयान किया कि हर वक्त रहमत खुदा की उम्मीद और अजाब खुदा का खौफ बराबर लेकर इंसान चले, कभी ये ना समझे कि अब मैं तो बच गया, मैं तो कन्फर्म मेरी जन्नत होगी। जो ये समझता है मेरी जन्नत कन्फर्म है, और जिसने, मसलन मैं आपसे कहूँ कि आपने जनाब मेरे दर्स में शिरकत की है और आप माशाल्लाह आ रहे हैं, आपकी जन्नत कन्फर्म है, मैंने अपना भी बेड़ा गर्क किया अल्लाह पे झूठ बोलकर, आपका बेड़ा भी गर्क किया, और ये बेड़ा गर्क हमारी कौम का टिका के कर रहे हैं, मालखोर लोग जो बेचते हैं और तहरीफ करते हैं और लोगों को खुश करते हैं, वो ये काम कर रहे हैं। तुम्हारी जन्नत कन्फर्म। अब जिसकी जन्नत कन्फर्म है वो फिर वो भेड़िया बन जाए, वो दरिंदा बन जाए, वो जानवर बन जाए, जो मर्जी बन जाए, जन्नत कन्फर्म है। वो भेड़िया है तो भी जन्नत में जाएगा, वो दरिंदा है तो भी जन्नत में जाएगा, वो लोगों को लूट ले तो भी जन्नत में जाएगा। किसी को हक नहीं है कि वो कहे तेरी जन्नत कन्फर्म, क्योंकि हम अलीम उन बिदात सदूर नहीं। कितने लोग थे रसूलुल्लाह के दौर में जो कलमा पढ़ के और बड़े रसूल पाक की महफिलों में बैठते थे पक्के जानवी, लेकिन उनको मुसलमान कहते, रसूलुल्लाह भी उनको मुसलमान कहते थे, क्योंकि जाहिर में जो कलमा पढ़े मुसलमान होता। हमेशा इंसान कभी भी अपने आप को ना समझे कि मैं अजाब खुदा से बस अब मुझे नहीं होना, मैं बच गया। अगर समझता है तो अल्लाह ने यह हरकत यहूदियों की बताई हुई है कि वो समझते थे कि हम अव्वल तो जाएंगे ही नहीं, जन्नत सिर्फ हमारी है, और अगर गए भी तो कुछ अरसा हम वहां पर रहेंगे। और आज तकरीबन मिलती जुलती बात आम हो गई, इसी तरह की बात आम हुई हमारे दरमियान। और ये इस तरह दीन बताया जाना इंसानों के अंदर अल्लाह की नाफरमानियों की जुरत पैदा कर देते कि हम तो पक्के बख्शे हुए हैं, चलो कुछ कर भी लो तो मसला नहीं। जिन लोगों ने कुफ्र इख्तियार किया और राह खुदा में रुकावट डाली, अल्लाह ने उनके आमाल हब्त कर दिए। और वो लोग जो ईमान लाए और नेक आमाल बजाए लाए और जो कुछ मोहम्मद पर नाजिल किया गया है उस पर भी ईमान लाए, सलवात पढ़िए रसूलुल्लाह की ज़ात अक़दस। और उनके रब की तरफ से हक भी यही है जो यानी रसूलुल्लाह पर नाजिल हुआ है, अल्लाह ने उनके गुनाह उनसे दूर कर दिए और उनके हाल की इस्लाह कर दी। यानी इधर से जिन्होंने राय हक से रोका उनके पिछले भी जाया कर दिए, और उधर से जिन्होंने किए अल्लाह ने उनकी गलतियां भी माफ कर दी। यानी दोनों तरफ से इफेक्ट रखता है। ये इसलिए कि वो लोग जिन्होंने कुफर किया था उन्होंने बातिल की पैरवी की, यानी बातिल को फॉलो किया, और ईमान लाने वालों ने उस हक की पैरवी की जो उनके परवरदिगार की तरफ से है। अल्लाह ताला इस तरह लोगों के लिए उनकी मिसालें बयान फरमाता है। अल्लाह ताला मिसालें देता है कि अगर अल्लाह के रास्ते से रोकोगे अपने पिछले भी काम खराब कर लोगे, और अगर अल्लाह के रास्ते पर चलोगे अल्लाह तुम्हारी कमियां बेशियां भी माफ कर देगा, तुम्हारी खताएं भी माफ कर देगा। इस तरह खुदा अब मिसालें देकर समझाता है। हक के पीछे चलना गलतियां माफ करवा देता है, और बातिल के पीछे जाना पिछली नेकियां भी जाया करने का बायस बन जाता है। और उसके बाद अब मैदान जंग के बारे में कहा जा रहा है कि जब कुफार से तुम्हारा सामना हो जाए। अब याद रखिएगा, इस आयत को कोई निकाल ले इसके सियाक व सबाक से और ये किसके लिए कहा जा रहा है, और कहे कुरान मजीद तो बड़ा शिद्दत पसंद और बड़ा टेररिस्ट और बड़े दहशतगर्द इससे पैदा होते हैं। ये उन आयात में से लेकिन ये है कहां की कि जब दुश्मन ने आपको मजबूर कर दिया कि आपने लड़ना है, आप पर हमला करने के लिए तैयार है, वहां पे दुनिया का अमन पसंद से अमन पसंद भी नहीं कहेगा दुश्मन को, ये लो मैं और मेरे बाकी लोग खड़े हैं मुझे गोली मारो, लेकिन मैं नहीं गोली मारूंगा। तो वहां पर लड़ते हैं, वहां पर लड़ने वाला ही मर्द गिना जाता है, भाग जाने वाले और ना लड़ने वाले वो ना मर्द होते। बस जब कुफार से तुम्हारा सामना हो तो उनकी गर्दनें मारो यहां तक कि जब उन्हें खूब कत्ल कर चुको तो बाकी बचने वालों को मजबूती से बांध दो, कैद कर दो। उसके बाद एहसान रख कर या फिदिया लेकर छोड़ दो ताकि लड़ाई थम जाए। क्या कहना चाहता है अल्लाह तबारक व तआला, वो दुश्मन के जो आ गया है तुम पर हमला करने के लिए, तुम्हें मारने के लिए, पहला काम तो ये है कि तुम भी मारो उनको, तुम भी मारो उनको ताकि उन्हें भी तुम्हारा पता चल जाए कि ये कैसे। और जो बच जाए यानी मारने से पहले कैदी नहीं बनाना, क्योंकि वो तुम्हें मारने आए थे, तुम उनको मारो और जो बच जाए उन्हें कैदी बनाओ। जब कैदी बना लो, कैदी बनाने के बाद अब देखो कि अगर किसी को छोड़ने से कोई फायदा होता है, छोड़ना मसलियत है, तो उस पर एहसान करके छोड़ दो, और किसी से जुर्माना लेकर जंगी जो फिदिया होता है तब छोड़ते हैं, वो लेके छोड़ना है, ये अब तुम्हारे ऊपर है। और लेकिन इसका अल्टीमेट रिजल्ट क्या हो, ये सारी बातें किस हदफ को अचीव करें, कि तुमसे जंग ना लड़ सके। फिर ये नहीं है कि मसलन अचानक फर्ज करें वो आ गए और कोई ऐसा हमारा दाव लग गया कि हमने कैदी बना लिया, लेकिन वो जाएंगे फिर ताकतवर जाए, कहा फिर पहले उनको मारो मारो ताकि वो कमजोर पड़ जाए और तुमसे जंग लड़ने की ताकत एक ही दफा फैसला हो जाए। तुम्हारे उनको उसी हालत में ना छोड़ो कि वो चले जाए, दोबारा तैयारी करके आ जाए। कैदी बनाओ, कैदी बनाने के बाद एहसान करके छोड़ना चाहते हो जहां पे वो करो, वरना फिदिया लेके छोड़ो, यहां तक के जंग अपने वजन गिरा दे, यानी जंग फिर वो ना करे तुम्हारे साथ, जंग रुक जाए। सादा लफ्जों में कहूं तो पूरा सबक सिखाओ उनको, पूरी इबरत दो उनको, कि फिर वो तुम्हारे पर हमला करने की जुरत न कर सके। हुक्म यही है, और अगर अल्लाह चाहता तो उनसे इंतकाम ले लेता, लेकिन अल्लाह को यह मंजूर है कि तुम में से एक का इम्तिहान दूसरे के जरिए ले। अल्लाह चाहता खुद मार देता उनको, लेकिन खुदा आजमाता है कि कितने साबित कदम अल्लाह के हुक्म पर जिहाद करने वाले। और जो लोग अल्लाह की राह में शहीद किए जाते हैं, अल्लाह हरगिज उनके आमाल को जाया नहीं करेगा। बहुत जल्द वो उन्हें रहनुमाई करेगा और उनके हाल की इस्लाह फरमा देगा। क्या मतलब है? शहादत के बाद कौन सी रहनुमाई होनी है? वो हिदायत का हम जब माना बयान पहले भी कर चुके हैं कई दफा, जो आखिरी दर्जा हिदायत का रहनुमाई वो क्यामत के दिन जन्नत की तरफ रहनुमाई की जाएगी जन्नतियों को। वसीक الذين اتقوا ربهم الى الجنه زمرا, और लेकर जाया जाएगा उन लोगों को जो अपने रब का तकवा रखते थे दुनिया में, उनको जन्नत की तरफ ले जाया जाएगा। हत्ता इदा जाऊहा वफुतिहत अबवाबुहा, यहाँ तक कि जब वो उसके पास आ जाएंगे और उसके दरवाजे खोले होंगे। वक़ाल लहुम खजनतुहा, और जन्नत के रखवाले दरोगा जो वहाँ मामूर होंगे वो उनसे कहेंगे, सलामुन अलैकुम तिबतुम फदखुलूहा खालिदून खालिदीन, कि तुम पर सलाम है अल्लाह की तरफ से, आज तुम हर कमी बेशी से पाक हो गए, आज तुम हर तरह की नेमतें तुम्हारे पास हैं जो तुमसे कभी नहीं ली जाएगी। फदखुलूहा, इसमें दाखिल हो जाओ, आमिनीन खालिदीन, हमेशा हमेशा रहने के लिए। और इससे ऊपर वाली आयत क्या है? वसीकल्लदीन कफरू इला जहन्नम ज़ुमरा, गुजर चुकी सूरह ज़ुमर में, कुफा जो इनकार करते थे अल्लाह की बात नहीं मानते, उनको भी हांक कर जहन्नम की तरफ ले जाया जाएगा, यहां तक कि जब वो जहन्नम के दरवाजों पर पहुंचेंगे। वकाल अलहुम खजनतुहा, जहन्नम के दरोगा उनसे कहेंगे, तुम्हारे पास रसूल नहीं आए थे जो अल्लाह की आयात तुम्हें पढ़ कर सुनाते थे और इस क़यामत के दिन से तुम्हें खबरदार करते थे? वो कहेंगे आए थे, लेकिन वो कहेंगे अब तुम पर अजाब का फैसला हो चुका है, अब इस जहन्नम में रहो, अब इस्लाह की। उस वक्त जब आए थे तुमने बात नहीं मानी, उस वक्त तुम्हारे कान पे मसलन जू तक नहीं रिंगी, तो अब ये जहन्नम है तुम्हारे लिए। वो अनकरीब बहुत जल्द उन्हें रहनुमाई करेगा और उनकी हालत की इस्लाह फरमाएगा और उन्हें उस जन्नत में दाखिल करेगा जिसकी उन्हें पहचान करा दी है, जिस जन्नत का अल्लाह ने कुरान में बताया, ये है जन्नत, ये है जन्नत, ये जन्नत, उसमें उनको दाखिल करेगा। ऐ ईमान वालों, अगर तुम अल्लाह की मदद करोगे तो वो तुम्हारी मदद करेगा। अल्लाह की मदद क्या है? अल्लाह बेनियाज, अल्लाह की मदद ये है कि जिन कामों का खुदा कह रहा है, मैं अपने दीन को सरबलंद देखना चाहता हूँ, मैं अपनी किताब पर अमल देखना चाहता हूँ, मैं अपनी किताब में मसलन गौर व फिक्र करते तो मैं देखना चाहता हूँ, तो करें और मुआशरे को इसके मुताबिक बनाने की कोशिश करें। अगर नहीं कर रहे तो जब तुम अल्लाह की मदद नहीं करते तो खुदा भी तुम्हारी मदद नहीं करेगा। फिर यहाँ बैठ के दुआएं मांगो, सारे 10,000 बंदा जमा होके, 20 करोड़ बंदा होके जमा होके मुसलमान दुआ मांगे, या अल्लाह तोड़ टांगे इसराइल की, या अल्लाह आंखें निकाल दे डोनाल्ड ट्रंप की, और या अल्लाह फलान हो जाए, कुछ भी नहीं होना, क्योंकि अल्लाह ने कहा कि जो मैंने कहा वो करो। हम कहते वो तो नहीं करना, बस दुआएं मांगनी। ऐ اے ایمان والو اگر تم اللہ کی مدد کرو گے تو وہ بھی تمہاری مدد کرے گا اور تمہیں ثابت قدم رکھے گا، اور جن لوگوں نے کفر اختیار کیا ان کے لیے ہلاکت ہے اور اللہ نے ان کے اعمال کو برباد کر دیا، یہ اس لیے کہ انہوں نے اس کو ناپسند کیا جسے اللہ نے نازل کیا تھا، انہیں قرآن ہی اچھا لگتا، پسند ہی نہیں. آپ توجہ فرما رہے ہیں، قرآن مجید کو سے ناپسندیدگی ہوتی ہے ان کو. یہ قرآن نے بیان کیا، پہلے گزر چکا کہ جب ان کے سامنے اللہ کی آیات تلاوت کی جاتی ہیں تو نزدیک ہوتا ہے کہ جو آیات کی تلاوت کر رہے ہیں اس پر حملہ کر دیں، جھپٹ پڑے اس پر، مار ڈالیں اس کو، اتنا قرآن مجید سے الرجی ہوتی ہے ان کو. یہ کفار کی صفت قرآن نے بیان کی ہے. یہ اس لیے اللہ نے ان کے اعمال ضائع کیے کیونکہ جو اللہ نے نازل کیا تھا اس کو انہوں نے ناپسند کیا، تو اللہ نے ان کے اعمال حبط کر دی. کیا یہ لوگ زمین میں چلتے پھرتے نہیں ہیں کہ دیکھ لیتے کہ ان سے پہلے والوں کا انجام کیا ہوا؟ اللہ نے ان پر تباہی ڈالی اور کفار کا انجام بھی اسی قسم کا ہوگا. پچھلوں کا جو ہوا ہے نافرمانی کی وجہ سے، کفار کا تمہارا بھی یہی ہونے والا ہے. یہ اس لیے کہ مومنوں کا مولا تو اللہ ہے اور کافروں کا کوئی مولا نہیں، یعنی کارساز سرپرست. مومنوں کا اصل مولا، اصل صاحب ولایت کون ہے؟ اللہ تبارک و تعالی. اور کافروں کا پھر جب خدا اپنا کام کرنے لگتا ہے تو پھر کافروں کا کوئی کارساز نہیں بنتا، جو انہوں نے گھڑے ہوتے ہیں اپنے پاس سے وہ غائب ہو جاتے ہیں. آیت نمبر 12 خوب توجہ سنیے گا. دو، مومن جو نیک عمل کرتے ہیں، ایمان لاتے ہیں اور نیک عمل کرتے ہیں، اور جو ایسے نہیں ہیں، ان کی ڈفرنس خداوند عالم نے کئی الفاظ میں بیان فرمائی ہے کہ ان دونوں کی زندگیاں کیسی ہیں. بے شک اللہ ان لوگوں کو جو ایمان لائے اور نیک اعمال انجام دیے ان کو ایسی جنتوں میں داخل فرمائے گا جن کے نیچے نہریں بہتی ہوں. یہ ایک گروپ. دوسرا، اور وہ لوگ جنہوں نے کفر کیا، جنہوں نے نیک اعمال نہیں کیے، جو ایمان نہیں لائے، اللہ کی نافرمانیاں کرتے رہے، وہ مزے لیتے ہیں اور اس طرح کھاتے ہیں جس طرح جانور کھاتے ہیں. یعنی ان کی زندگی کیا ہے؟ موج مستی. یتمتعون، تمتع یعنی فائدہ لو، مزہ لو. ان کی زندگی خلاصہ کیا ہے، علامت کیا ہے؟ یہ کفار کی علامت بتائی جا رہی ہے، ان کی زندگی صرف مزے لینا اور کھانا ہے جیسے جانور کھاتے ہیں. جانور نے کیا کھانا؟ کھانا ہے، واش روم جانا ہے، سونا ہے، اور مثلا جنسی لذت کے پیچھے جانا ہے، فلان کرنا ہے، یہ کرنا ہے. کہا کہ جو یہ کرتے ہیں یہ بھی یاکلون کما تاکل الانعام، ایسے کھاتے ہیں جیسے جانور کھاتے ہیں، اور ان کا ٹھکانہ جہنم ہے. یعنی جن کو انسان بنایا ہم نے، انہوں نے جانوروں جیسی زندگی گزاری، بس مزے لینے کے لیے آئے ہیں، چار دن کی زندگی ہے موج کر لو. یہ جملہ ہمارے یہاں بولا جاتا ہے، زندگی ریہرسل نہیں ہے ایک ہی دفعہ، لہذا ایک ہی دفعہ جو موج کرنی کر لو. یہ بھی ایک کانسیپٹ ہے زندگی گزارنے کا. پھر خدا فرماتا ہے، اور بہت سی بستیاں ایسی ہیں جو آپ کی اس بستی سے، یعنی آپ کی، یعنی اس مکہ سے، آپ کی اس بستی سے کہیں زیادہ طاقتور تھی، اس بستی سے جس کے رہنے والوں نے آپ کو نکال دیا. یہ مدینہ میں نازل ہوئی ہے سورہ محمد. یعنی اے رسول، جس بستی نے آپ کو نکال دیا، یعنی جس بستی والوں نے آپ کو نکالا ہے، ان سے پہلے کتنی زیادہ بستیاں تھیں جو ان سے زیادہ طاقتور تھی، ہم نے انہیں ہلاک کر ڈالا تو ان کا کوئی بھی مددگار نہ بنا. جب ہم نے پکڑا تو کوئی بھی ان کا مدد کرنے والا نہ تھا. کیا وہ شخص جو اپنے پروردگار کی طرف سے واضح دلیل پر ہو اس شخص کی طرح ہو سکتا ہے جس کے لیے اس کا برا عمل خوبصورت بنا دیا گیا؟ یعنی ایک وہ جو خدا کی طرف سے بات آئی ہے اس پہ چل رہا ہے، اور دوسرے کو اپنی گندگی اچھی بنا کے لگ رہی ہے، خرابیاں کرتا ہے، مخالفت کرتا ہے، لیکن سمجھتا ہے مجھ سے سمجھدار بندہ ہی کوئی نہیں، اور میرے سے اچھی زندگی کوئی نہیں، اور میرے سے آئیڈیل کون زندگی گزار رہا ہوگا، اتنے وسائل زندگی میرے پاس ہیں. اس شخص کی طرح ہو سکتا ہے جس کے لیے اس کا برا عمل خوشنما بنا دیا گیا ہو، اور جنہوں نے اپنی خواہشات کی پیروی کی ہو. یہ کن کا برا عمل خوشنما بن جاتا ہے ان کے لیے؟ برائیاں جن کو اپنی اچھی لگتی ہیں، اپنی برائیوں کے تذکرے کرتے ہیں، اللہ کی نافرمانیوں کے تذکرے کر کے فخر کرتے ہیں. میں وہاں پہ گیا تھا، میں نے وہاں پر وہ موج کیا جس کا تم تصور بھی نہیں کر سکتے. اور کوئی اللہ کی نافرمانی بتاتا. کہا کہ یہ کون ہے جن کے برے عمل ان کے لیے اچھے ہو جاتے ہیں؟ یہ وہ ہے جو نفس پرستی میں، خواہش پرستی میں آگے بڑھتے چلے جاتے ہیں. پھر خداوند عالم جنت کا تذکرہ فرماتا ہے آیت نمبر 15 میں، جس جنت کا متقین سے وعدہ کیا گیا ہے اس کی مثال اس طرح ہے کہ اس میں ایسے پانی کی نہریں ہیں جو کبھی بدبودار اور بد ذائقہ نہ ہوگا، اور ایسے دودھ کی نہریں ہیں جس کا ذائقہ نہیں بدلے گا، اور ایسی شراب کی نہریں ہیں جو پینے والوں کے لیے لذت بخش ہوگی، اور خالص شہد کی نہریں ہیں اور اس میں ان کے لیے ہر قسم کے میوے ہیں، اور ان کے رب کی طرف سے مغفرت ہے. کیا یہ اس شخص کی طرح ہو سکتا ہے جو ہمیشہ جہنم میں رہے گا اور جنہیں کھولتا ہوا پانی پلایا جائے گا جو ان کی آنتوں کو کاٹ ڈالے گا؟ ان دونوں کی حالت ایک جیسی ہو سکتی؟ اس کے بعد منافقین کا تذکرہ. یہ رسول اللہ کی محفل میں آتے تھے، کس لیے آتے تھے؟ اس لیے نہیں کہ ہم سنیں سمجھنے کی کوشش کریں رسول اللہ کیا کہہ رہے ہیں. آتے تھے کہ کوئی نہ کوئی بات بیچ میں سے پکڑیں، اس کا مذاق اڑائیں بعد میں، یا دوسروں کے لیے جاسوسی کرنے کے لیے رسول اللہ کی محفل میں آتے تھے. جو نیت لے کر انسان آتا ہے اللہ اس کو وہی دے کے واپس بھیجتا ہے. قرآن نے فرمایا، اے رسول، کفر لے کر تیری محفل میں آئے اور کفر کے ساتھ ہی تیری محفل سے نکلے. چونکہ ان کی نیت ہی نہیں تھی. اللہ ہدایت اس کو دیتا ہے جو ہدایت لینے کی کوئی آرزو، کوئی طلب اپنے دل میں رکھتا ہے. اور ان میں سے کچھ لوگ ایسے ہیں جو بڑے غور سے آپ کو سنتے ہیں، لیکن جب آپ کے پاس سے باہر نکلتے ہیں تو جنہیں علم دیا گیا ہے، یعنی جو مومن ہو گئے، جن کو اللہ نے علم عطا کر دیا، ان سے کہتے ہیں اس نے ابھی ابھی کیا کہا ہے؟ یہ کیا مطلب ہے اس کا؟ تو سمجھ نہیں آئی. کیسی باتیں کرتا ہے، سمجھ نہیں لگتی. تمہیں سمجھ آئی؟ ہمیں تو کچھ سمجھ نہیں آئی. یہ مذاق اڑاتے ہیں تاکہ گمراہ کرے لوگوں کو. اور یہ عام طور پہ منافق موٹے تازے لوگ ہوتے ہیں. موٹے تازے مراد یعنی جسمانی موٹے تازے نہیں، مال و دولت اور معاشرے میں حیثیت کے اعتبار سے. تو اب خود چونکہ گندا ہے، اب دیکھتا ہے کہ لوگوں نے، اتنے لوگوں نے سنا ہے، باہر آ کے اپنی پارٹی سے کہے گا، سمجھ آئیے حقارت سے، سمجھ آئیے اس کی بات، مجھے تو کچھ سمجھ نہیں آئی. اور یہ اصل میں کہہ رہا ہوتا ہے، میں جو اتنا اسمارٹ اور کلیور اور انٹیلیجنٹ ہوں، مجھے سمجھ نہیں آئی یہ باتیں، ایسی فضول بات ہے. تو کہتے ہیں ابھی اس نے ابھی کیا کہا. یہ وہ لوگ ہیں جن کے دلوں پر اللہ نے مہر لگا دی ہے، اور یہ مہر لگا دی پھر وضاحت بھی کی، اور یہ اپنی خواہشات کی پیروی کرتے ہیں. یہ نفس پرست ہیں، کہتے ہیں رسول نے کیا کہا، ہمیں تو سمجھ نہیں آتا. اور اس کے مقابلے میں دوسرے، اور جنہوں نے ہدایت قبول کر لی اللہ نے ان کی ہدایت میں اضافہ کر دیا. یعنی جو ہدایت کا طالب ہے، جتنا اس کے پاس پہنچتا ہے اسے قبول کرتا ہے، خدا اس کے لیے اور آسانیاں کر دیتا ہے اس راستے پر، جو ہم کہتے ہیں اپنے لفظوں میں توفیقات میں اضافہ کر دیتا ہے. یہ جو ہم دعا مانگتے ہیں نا، اللہ تعالیٰ ہماری توفیقات خیر میں اضافہ فرمائے، ہمارا بھی ارادہ ہونا چاہیے ہم نے خیر کرنی ہے، نہ کہ ہمارا ارادہ ہی نہ ہو، ٹھیک ہے، ایویں دوسروں سے کہہ رہے ہیں ہماری توفیقات میں اضافے کے لیے دعا مانگ. وہ اس کا مطلب کیا ہوتا ہے؟ رزق میں اضافہ، عام طور پر کہ پیسے زیادہ ہو جائے. ورنہ توفیقات خیر اللہ کے راستے پر چلنے کی اللہ ہمیں اور توفیق دے. تو پھر میں سوچوں تو صحیح کہ میں نے اللہ کے راستے پر کیسے چلنا ہے. میں کوئی اللہ کا کام کرنا چاہتا ہوں، کوئی میں اپنے ذمہ لیتا ہوں، میں نے یہ کام کرنا ہے، پھر میں دوسروں سے کہوں دعا کرو کہ شیطان مجھے نہ روکے اور اللہ مجھے توفیقات میں اضافہ کرے. اگر کسی کا ارادہ ہی نہ ہو، کوئی کام اس نے سوچا ہی نہ ہو، پھر وہ کیا توفیقات میں اضافہ مانگ رہا ہے؟ وہ یہ مانگ رہا ہے کہ مثلا میری دنیا اور زیادہ اللہ تعالیٰ مجھے دے دے. اور جنہوں نے ہدایت حاصل کر لی اللہ نے ان کی ہدایت میں اضافہ فرما دیا، اور انہیں ان کا تقوی عطا فرما دیا. یعنی وہ تقوی کیا ہوتا ہے؟ بچنا. اللہ ان کی وہ صلاحیت اور بڑھا دیتا ہے جس سے وہ پھر خدا کی نافرمانیوں سے بچتے رہتے ہیں اور اللہ کی اطاعت کرتے ہیں. کیا یہ لوگ بس قیامت کے منتظر ہیں؟ یعنی اتنا آپ کے سمجھانے کے باوجود یہ اپنی ہٹ دھرمیوں پر، منافقتوں پر ڈٹے ہوئے ہیں، اب اور تو کچھ نہیں رہ گیا، بس یہ لوگ کس کے منتظر ہیں؟ قیامت آ جائے، وہی پھر ان کو آگے سیدھا کرے گی. کیا یہ لوگ بس قیامت ہی کے منتظر ہیں کہ انہیں اچانک آ پکڑے؟ بس اس کی علامات تو آ چکی ہے، لہذا جب قیامت آ چکے گی تو तो उस वक्त उन्हें नसीहत कहां फायदा देगी, कहां फायदा देगी, यानी नहीं फायदा देगी। अलामतें आ चुकी हैं, उस जमाने तक खुद रसूलुल्लाह का आना गुज़श्ता कौमों को बताया गया था, यानी क़यामत से पहले आखिरी रसूल ने आना, आखिरी किताब ने आना। इसी तरह रिवायात के मुताबिक जो चांद का दो टुकड़े हो जाना, कुरान ने फरमाया इक़तरबत अस्साअतु वन्शक्कल क़मर, क़यामत बहुत करीब आ गई और चांद दो टुकड़े हो गया। वइन यरौ आयतन युरिदु वयक़ूलु सिहरुन मुस्तमिर, जब कोई निशानी देखते हैं तो फिर पुष्ट कर लेते हैं और कहते हैं ये तो जादू है, ये तो मुसलसल जादू है, जादू से इसने ऐसा कर दिया। क्या ये लोग बस क़यामत ही के इंतज़ार में कि उन्हें अचानक आ ले, बस उसकी अलामत तो आ चुकी है, लिहाजा जब क़यामत आएगी तो उस वक्त उन्हें नसीहत कहाँ मुफीद होगी। बस ऐ रसूल जान लो कि अल्लाह के सिवा कोई माबूद नहीं, और अपने गुनाह की माफ़ी मांगो और मोमिनीन और मोमिनात के लिए भी, और अल्लाह तुम्हारे आने और तुम्हारे जाने वाले, यानी जो तुम्हारा ठिकाना है और जहां तुमने पलट कर जाना है, अल्लाह को उन जगहों का पता है, अल्लाह तुम्हारे बारे में सब जानता है, लिहाजा अपने गुनाहों की माफी मांगो। सलावत पढ़िए मुहम्मद वाले मुहम्मद। सूरत मुहम्मद आयत नंबर 20 से तर्जुमा। ईमान वालों और मुनाफिकों का एक फर्क देखिए। मदीना में जो हिजरत करके आए थे और जुल्म सितम शिद्दत से बर्दाश्त किए थे, रसूलुल्लाह पर जुल्म होते देखे थे, और ईमान हकीकी था उनके दिलों में, उनके दिलों में शदीद ख्वाहिश थी कि अल्लाह जिहाद का हुक्म नाजिल कर। पहले हम कम थे, अब निस्बतन ज्यादा, उस वक्त भी नहीं हुए थे काफिर, फिर भी ज्यादा थे, लेकिन वो थोड़ी तादाद देखकर उनसे रुका नहीं जा रहा था कि अब हम काफिरों से बदला लें जो इन्होंने किए, और दीन इस्लाम के खिलाफ वो जाहिर बात है वो तो कर रही है, जैसे आज भी कुफार तो पूरा काम कर रहे हैं, मुसलमान सोए हुए, वो तो 24 घंटे हमारे बेडरूम्स तक भी उन्होंने अपना पैगाम बड़ी अच्छी तरह पहुंचा दिया है। हमने इतना जो आलिशान अपने बच्चों को बच्चियों को घर बना के दिए हैं और अकेले होते हैं वहाँ, वो क्या कर रहे हैं, उनको पहुंचा दिए, कुफार ने कर दिए, और उस जो जहन में गलाजत भरी जाती है उसके सद्दबाब के लिए हमने अपने लिए अपनी औलादों के लिए क्या एहतमाम किया। कुफार तो करते हैं, मोमिन जो थे ये इंतज़ार में थे कि अल्लाह कोई ऐसी सूरत नाजिल करे जिसमें जिहाद का हुक्म हो और ताकि हम फिर लड़ें कुफार से। इनका ईमान इनके इस जज्बे को गोया के भड़का रहा था, दीन को सरबलंद देखना चाहते थे। और जो लोग ईमान लाए हैं वो कहते हैं कोई सूरत नाजिल क्यों नहीं होती। आप देखिए लौला नुज़िलत सूरह, कोई सूरत नाजिल क्यों नहीं होती कि अल्लाह नाजिल करे और फिर हम काफिरों से हिसाब किताब चुकता करें। ये ईमान। अब आगे मुनाफिकों का, और जब कोई मुहकम बयान वाली सूरत नाजिल हो और उसमें किताल का जिक्र आ जाए, जहाद का, जैसे कि खुद सूरह मोहम्मद जब सामना होना है काफरों से तो फिर तुमने गर्दनें उतारनी है और ये करना वो करना। जब कोई मुहकम बयान वाली सूरत नाजिल हो और उसमें जिहाद का किताल का जिक्र आ जाए तो आप देखते हैं कि जिनके दिलों में बीमारी है वो आपको इस तरह देख रहे हैं जिस तरह मरने वाले, ठीक है ना। मैं उर्दू में भी कहते हैं कि मैंने ऐसी क्या बात कर दी कि जिससे तुम्हें मौत पड़ गई, ठीक है ना। कोई बंदा फ्रेश बैठा हो और आप कोई बात करें और वो ज़मीन से लग जाए, उसका रंग पीला पड़ जाए, उसको आपसे सही तरह आँख भी ना मिला, तो आप कहेंगे मैंने क्या बात की तुम्हें इतनी मौत पड़ गई। ये मौत पड़ना जिहाद के नाम पर मुनाफिक को मौत पड़ती है, अल्लाह के रास्ते में निकलने के नाम पर वो मुनाफिक को मौत पड़ती, यानी गोया की अलामत है मुनाफिक। वो कहता मीठा मीठा बना के कस्टर्ड दीन इस्लाम का मुझे दो जो खा के मुझे मजा आए, जो मुझे मजा नहीं आता वो मैं नहीं खा सकता। یہ گویا کہ اللہ ایمان کی اور نفاق کی ایک علامت بیان کر رہا ہے. الفاظ قرآن کے جو ہیں وہ ترجمے میں اس طرح بیان نہیں ہو سکتے. جب جہاد والی سورہ نازل ہوتی ہے تو جن کے دلوں میں مرض ہے اے رسول, وہ تجھے ان نظروں سے دیکھ رہے ہوتے ہیں جیسے اس شخص کی نظر جس پر موت چھائی پڑی ہو. وہ آپ خود اندازہ کر لیں کہ جو گویا کہ کوئی اسے مارنے آ رہا ہے اور وہ کچھ کر نہیں سکتا اور بس صرف خوف کے مارے اور موت کو قریب دیکھ کر اس کی جو حالت ہوتی ہے, اس طرح یہ آپ کو دیکھتے ہیں کیونکہ جہاد کا حکم آ گیا. یعنی اس سے پہلے بڑے آرام سے اسلام میٹھا میٹھا کھا رہے تھے, اب ان کو لگتا ہے باہر بھی نکلنا پڑے گا. تو اللہ کیا فرماتا ہے, آپ دیکھتے ہیں جن کے دلوں میں بیماری ہے وہ آپ کو اس طرح دیکھتے ہیں جس طرح ان پر موت طاری ہو گئی ہو, بس ان کے لیے موت ہی بہتر ہے. فاولا لہم, یہ تو مر ہی جائیں تو بہتر ہے. اطاعت اور اچھی بات, یعنی اب جب جہاد کا حکم آ گیا تو تمہیں کیا کرنا چاہیے, اطاعت کرو رسول کی اور قول معروف اور اچھی بات. ایسے نہیں جا کے لوگوں کو بھی خراب کرو جا کے کہ یہ اب کیا اب لڑائی کرنی پڑے گی, اب فلان ہوگا, یہ ہوگا, وہ ہوگا, نئے نئے احکام آ رہے ہیں, ہمیں تو پہلے بتایا نہیں تھا, اب یہ کر دیا. ہزار بہانے. اللہ کہہ رہے اطاعت کرو اور پسندیدہ گفتار, اور جب معاملہ حتمی ہو جائے تو اگر وہ اللہ کے ساتھ سچے رہتے تو ان کے لیے بہتر ہوتا. یعنی جب معاملہ حتمی ہو جائے, یعنی اب لڑنا پڑ گیا, تو پھر سچے رہتے نہ کہ ادھر ادھر بھاگنے کے اور بہانوں کے چکروں میں پڑ جاتے. تو جو جہاد کرنے کے لیے تیار نہیں ہے, اللہ انہیں یہ بتا رہا ہے کہ تمہارا یہ کیسا ایمان ہے کہ جو تمہیں خدا کے راستے میں نہیں نکال رہا جبکہ تم سے جنت کا وعدہ کیا گیا, اور تم خود خدا کے رسول کی نافرمانی کر رہے ہو, جہاد تم پہ لکھ دیا گیا, اگر نہیں کرو گے تو پھر وہی کافر مسلط ہو, وہ تو نہیں چھوڑیں گے تمہیں, وہ تو کریں گے تمہارے خلاف اقدام, اور جب وہ مسلط ہوں گے تو جو تمہارے ایمان کی حالت ہے تم تو دین چھوڑ کر پھر ویسے کے ویسے ہو جاؤ. جو دین تمہیں حرکت میں نہیں لا سکتا وہ دین تمہارا ہے ہی, گویا کہ وہ ہلکا سا پودا لگا ہوا ہے جس کو آرام سے کوئی اکھاڑ دے گا. تو پھر تم کیا کرو گے, پھر تم واپس پلٹ کر وہی خرابیاں کرو گے, وہی قتل و غارت اور وہی تعصب قبیلوں کی اور ایک دوسرے کو مارنا, انہی حرکتوں کی طرف واپس لوٹ جاؤ گے. اس طرف اشارہ کر رہے ہیں آیت نمبر 22 میں قرآن کریم. پھر اگر پھر کیا نزدیک ہے کہ اگر تم پھر جاؤ تو تم زمین میں فساد برپا کرو گے اور اپنے رشتوں کو توڑ ڈالو گے. یعنی اگر تم یہ کام نہ کرو, یا اس چونکہ لفظ ہے تولیتم, تولیتم کے دو معنی ہوتے ہیں, یعنی تم ولی بن جاؤ, یعنی تمہیں حکومت دے دی جائے, اگر تمہیں حکومت دے دی جائے تو کیا تم پھر جاؤ گے, اور کیا تم زمین میں فساد کرو گے اور قطع رحمی کرو گے, یعنی اپنے رشتہ داروں کو مارو گے. جبکہ دوسرا میں نے عرض کی کہ کیا معنی ہے کہ کیا یہ نزدیک ہے کہ تم دوبارہ دین سے پھر جاؤ اور جو پہلے حرکتیں کرتے تھے زمین میں فساد اور اپنے رشتہ داروں کو بھی عطا مار ڈالتے تھے چھوٹے چھوٹے جھگڑوں پر, وہی جو ذاتیات پہ لڑتے تھے وہی کام دوبارہ شروع کر دو گے. یہ وہ لوگ ہیں جن پر اللہ نے لعنت کی ہے, پس انہیں بہرا کر دیا ہے اور ان کی آنکھوں کو اندھا کر دیا. یہ اب دیکھیں پھر کیا فرما رہا ہے, اللہ نے کر دیا ہے. کیا مطلب ہے, ان کی حرکتوں کی وجہ سے اللہ نے کیا. یعنی یہ اتنے دنیا پرست ہیں کہ جہاد سے ان کو موت پڑ رہی ہے, تو ان کو پھر کوئی ٹھیک بات تو سمجھ نہیں آئے گی, ان کو یہی نظر آئے گا کہ جہاد پہ نہیں جانا, یہ بات نہیں ماننی, تو پھر یہ اندھے ہوں گے اور خدا نے ان پہ لعنت کر دی. اب ان منافقین سے یہ کہا جا رہا ہے, کیا یہ لوگ قرآن میں تدبر نہیں کرتے؟ کیا مطلب ہے, یعنی یہ لوگ جو منافق ہیں, اس آیت کا مطلب یہ, اگر یہ بھی قرآن میں ایک دفعہ غور کر لیتے تو یہ اس سے نکال کے لے آتا ہے. قرآن تو اس قدر سٹرونگ ہدایت کرنے والا اور اثر کرنے والا ہے. یا ان کے دلوں پر تالے لگ گئے ہیں, یقیناً جو لوگ اپنی پیٹھ پر الٹے پھر گئے, یعنی پشت کر لی بعد اس کے کہ ان پر ہدایت واضح ہو چکی تھی, شیطان نے انہیں فریب دیا ہے اور उनको ढील दे रखी है। ये ढील देना तर्जुमा यहाँ पे अल्फाज मुनासिब नहीं है, यानी शैतान ने उन्हें काम को लंबा करके, तो तुमने दुनिया में बहुत देर तक रहना, तुलानी करके बताया कि तुम रहो अभी तो बहुत, पता नहीं कब दुनिया से जाने का वक्त आएगा। बहुत उनको ये दिखाता है शैतान कि तुमने दुनिया में बहुत दूर तक, बहुत देर तक तुमने रहना है। और शैतान ने उन्हें ये सारी गंदी बातें, बुरी बातें अच्छी करके दिखा दी। ये इसलिए हुआ, अब ये हुआ क्यों, क्यों इन्होंने इस्लाम आने के बाद, रसूलुल्लाह की बातें सुनने के बाद दोबारा ये पीठ फेर रहे हैं? ये इसलिए कि, और ये बड़े गौर से सुनिएगा, आज भी ये हो रहा है। बाज़ मुसलमान ममालिक के हुक्मरान बिल्कुल यही कर रहे हैं। ये इसलिए हुआ है कि उन्होंने अल्लाह की तरफ से नाजिल करदा को नापसंद करने वालों से खुफिया तौर पर यह कहा कि कुछ बातों में हम अनकरीब तुम्हारी इताअत करें। ठीक है, सीक्रेट मुलाकातें मुसलमान हुक्मरानों की कुफार, आइम्मतुल कुफर, दुश्मनान इस्लाम, जिनकी दुश्मनी इस्लाम के साथ वाजे है, मुखालफत वाजे है, बाज मुसलमान हुक्मरानों की उनसे खुफिया मुलाकातें, और उनसे यह कहना कि कौम को हम उल्लू बना लें लेकिन हम आपकी बातें मानेंगे, हम आपकी डिमांड्स पूरी करेंगे, उन लोगों से जिनको अल्लाह की नाजिल करदा किताब नापसंद है, वो उस किताब को कुछ समझते नहीं, कहते ये क्या कुरान। ये इसलिए हुआ कि उन्होंने अल्लाह की तरफ से नाजिल करदा किताब को नापसंद करने वालों से कहा, बाज मामलात में हम बहुत जल्द तुम्हारी पैरवी करेंगे। और ये लफ्ज यहां पे कुरान में जो आया, सनुती उकुम, हम तुम्हारी इताअत करेंगे बाज बातों में, और अल्लाह उनके राज की बातों को जानता है। यानी जब ये छुप छुप कर काफिरों को यकीन दिला रहे होते हैं कि हम आपकी बातें मानेंगे, तो अल्लाह को इनके इस सीक्रेट मीटिंग्स का और इन सीक्रेट बातों का अल्लाह को पता है, अल्लाह को इल्म। ऐसा करने वालों का, यानी छुप कर काफिरों को यकीन दहानी करवाई जाए कि हम आपके साथ हैं, दबा दो फलस्तीनियों को, हम चुप हैं, रगड़ा लगाओ इनका अच्छी तरह से, मसल के रख दो हम साथ हैं, फलान जगह जो आपने करना कर लो, हम नहीं बोलेंगे, ये छुप के कह देते, कुरान तो नहीं बदलेगा ना। अगली आयत में अल्लाह फरमाता है, बस उस वक्त उनकी क्या हालत होगी जब फरिश्ते उनकी जानें निकालेंगे और उनके चेहरों और उनके पुश्तों पर मार रहे होंगे। यानी आप देखें, आप एक इंसान को तसव्वुर करें जिसको, जिसके आगे भी और पीछे भी दो मसलन सिपाही हो ताकतवर, आगे से भी वो उसको थप्पड़ों से और लातों से मार रहा हो और पीछे से भी पीछे वाला उसको थप्पड़ और मुक्के मार रहा हो, किधर मुंह करेगा, दिफा करेगा? कहा ये लोग जो कुफार से छुप छुप के बीच में एग्रीमेंट करते हैं और कहते हैं हम तुम्हारी बातें मानेंगे, ठीक है, और वहां पर क्या था, मक्का के, मदीना के मुनाफिकीन इन कॉन्टेक्ट थे मक्का के मुशरिकों के साथ, बाज यहूदी जो मुखालिफ थे इस्लाम के, और बाज मक्के के मदीना के अंदर रहने वाले मुनाफिक जिन्होंने जाहिर तौर पर इस्लाम का लिबादा उड़ा होता, ये पूरी तरह कॉन्टेक्ट में थे मुशरिकीन ने मक्का के, सारे उनको इंटेलिजेंस फराम करते थे, ये करते थे, और उनको कहते थे कि अपने आप को, ताकि कल वो जीत जाए तो हम बच जाए, कहते थे हम तुम्हारी बात मानेंगे, जहां जरूरत होगी, जरूरी होगा, हम तुम्हारी बात मानेंगे। तो अल्लाह ने फरमाया इनके लिए कि उस वक्त इनका क्या हाल होगा जब फरिश्ते इनकी जान निकालेंगे और इनके सामने से भी और पीछे से भी इन्हें मार रहे होंगे, जरबे लगा रहे होंगे। ये इसलिए कि उन्होंने उस बात की पैरवी की जो अल्लाह को नाराज करती है और अल्लाह की खुशनूदी को नापसंद करते, यानी इनको अल्लाह को राजी करना इनको नापसंद है, लिहाजा अल्लाह ने इनके आमाल हब्त कर दिए। इन्होंने जो कुछ किए भी थे, खुदा ने इस हरकत से इनके वो आमाल जाया कर दिए। आप देखिए इस सूरा में हब्त आमाल रिपीटेडली कहा जा रहा है, अभी आगे भी आएगा, बार बार कहा जा रहा है। क्यों? इसलिए कि ये मुसलमानों और काफरों के जंग का मसला, कुफार हमले के लिए आ रहे हैं, اب یہاں پر جو خیانت کرتا ہے وہ چھوٹا مجرم نہیں ہے، کیونکہ اگر اس کی خیانت کی وجہ سے کافر کامیاب ہو جائیں گے تو کیا سلوک کریں گے اللہ کے نبی کے ساتھ، مسلمان عورتوں کے ساتھ، بچوں کے ساتھ کیا سلوک کریں گے؟ اب بہتر جانتے ہیں. عراق میں امریکی فوجیں گھسی، آپ نے دیکھی، جو کچھ آپ نے دیکھا ہے وہ تو پتہ نہیں بہت ہی کم ہے، اور جو امریکہ کے صدر نے اپنے آرڈر سے اس کا نشر کرنا روک دیا تھا ان پکچرز کا اور فوٹوز کا، وہ پتہ نہیں کتنی بدترین ہے، اور کہا تھا کہ یہ مسئلہ میں نہیں ہے کہ یہ دکھائی جائے. اور ویسے اگر کوئی گندے سے گندا بے حیائی کا سکینڈل ہو، ساری دنیا میں اس کو چھالا جاتا تاکہ گندگی پھیلے. اور جو ان کی فوج نے گندگی کی عراق میں اور ظلم کیا، تو کہتے ہیں نہیں ہماری فوج کی مسئلہ میں نہیں ہے، اپنی مرضی سے فارمولے بناتے. ایک صلوات پڑھیے محمد و آل محمد پر. تو کفار کے ساتھ رابطہ رکھنا، ایک ایسا رابطہ کہ جو مسلمانوں کے نقصان کا باعث ہو، یہاں پر حبت اعمال، یعنی جو تم نے کیے بھی ہیں خدا وہ بھی ضائع کر دے. تم سمجھو کہ میں تو تسبیحیں توڑ توڑ کے، میں نے تو بال سفید کر لیے ہیں، اور میں نے کوئی مسجد نہیں جس میں میرے سجدے کی جگہ نہ ہو، میں دنیا کے، میں تو ہر کونے، ہر ملک میں جا کے سجدہ کیا ہے، لیکن ادھر سے کفار کی بات مان کر اور مسلمانوں سے، اپنی قوم سے، مسلمان قوم سے خیانت کر رہا ہو، حبت اعمال، حبت اعمال یہ بڑا معاملہ ہے. کسی کافر سے کوآپریٹ کر کے مسلمانوں کے خلاف کام میں، کفار سے کوآپریٹ کرنا، انہیں انفارمیشن، انٹیلیجنس فراہم کرنا ایسی جس سے مسلمانوں کا، اسلام کا نقصان ہو، مسلمانوں پر ظلم کرنے میں ان کو ہیلپ ملے، حبت اعمال ان کے لیے. اللہ نے ان کے اعمال حبت کر دیا. جن کے دلوں میں مرض ہے، کیا انہوں نے یہ سمجھا ہوا ہے کہ اللہ ان کے کینوں کو ہرگز ظاہر نہیں کرے گا؟ یعنی جب منافق چھپ چھپ کے یہ حرکتیں کر رہے ہیں، کیا وہ یہ سمجھتے ہیں کہ اللہ ان کو برملا نہیں کرے گا؟ ان جو دلوں میں کینہ چھپایا ہوا ہے مسلمانوں کا اور رسول کا اور اسلام کا، وہ اللہ ظاہر نہیں کرے گا؟ عنقریب کرے گا، اللہ کہہ رہے ہیں. اور اللہ نے منافقوں کو پھر چھوڑا بھی نہیں ہے، ظاہر کیا. اور اگر ہم چاہتے، اللہ تعالیٰ فرما رہا ہے، اے رسول اگر ہم چاہتے تو ہم آپ کو ان کی نشاندہی کر، ہم آپ کو ان کو دکھا دیتے اور پھر آپ انہیں شکلوں سے پہچان لیتے، اور آپ ضرور انداز کلام سے ان کو پہچان لیتے. یعنی منافق، اور وہ انداز کلام کیا ہے کہ جب بات کرنے پہ آئے، جیسے مولا نے کوفیوں سے کہا کہ جب تم باتیں کرتے ہو تو پہاڑ بھی ہلنے لگتے ہیں، اتنے بڑے بڑے دعوے کرتے ہو، یوں کر دیں گے اور اینٹ سے اینٹ بجا دیں گے، اور میں تو فلانے باپ کا بیٹا ہوں، اور میں دادا بزدلی ہم میں گزری نہیں ہے. اور جب تم عمل کرتے ہو تو دشمن کا جی چاہتا ہے تمہیں مارے. یعنی عمل تمہارا اتنا کمزور ہے کہ تمہارے عمل کو دیکھ کے دشمن کا دل، خواہش اس کے دل میں پیدا ہوتی ہے کہ ان کو ماروں. چونکہ طاقتور دشمن اگر ہو تو پھر تو، مثلا میرا دشمن اگر طاقتور ہو تو میں بھی اپنے کنٹرول میں رہوں گا، اگر میں جاؤں گا تو وہ بھی آگے سے، لیکن اگر میں دیکھوں اگلا بالکل ہی میدان عمل کا کچھ بھی نہیں ہے، صرف زبان سے چھکے چوکے اور میزائل چلاتا ہے، تو پھر میں کہوں گا ان کو لگاؤ دو تھپڑ. ٹھیک ہے نا، جیسے وہ کہ اب اگر تم نے ڈرون چلایا تو پھر ہم یوں کر دیں گے، وہ پھر ڈرون چلا دیں گے. اب اگر تم نے چلا دیا ہماری برداشت ختم ہوگی، وہ پھر چلا دیتے. اب اگر چلا دیا تو یہ اب پتہ نہیں کب جا کے ختم ہوگی، اب نہ کرنا، اب نہ کرنا، اب نہ کرنا. اور اسے پتہ ہے کچھ بھی نہیں کر سکتے، بزدل ہے تو نہیں کرتے. ہاں، جس قوم نے آنکھوں میں آنکھیں ڈالی ہوئی ان کے ملک میں نہیں چلاتے ڈرون، ادھر بھی چلائیں، ہمارے ملک میں چلاتے ہیں. اس لیے کہ چھپ چھپ کے اندر سے ان سے کہہ دیے گئے، چوئی نہیں، ہم اپنی ذرا قوم کو تھوڑا، ہم نے ان کو بھی کچھ کرنا ہوتا ہے تو ہم بیان دیتے رہیں گے، ہم اپنا کام کرتے رہیں گے، آپ اپنا کام کرتے رہیں، ٹھیک ہے، ہم آپ کو ڈسٹرب نہیں کرتے. وہ جو اللہ نے عزت اور اقتدار دیا تھا اسلام کی وجہ سے، وہ آج اس کی کیا حالت کر دی؟ کافروں سے جا کر بھیک مانگتے ہیں اور سمجھتے ہیں اللہ ہم سے راضی ہے. اور اگر ہم چاہتے تو ہم आपको उनको दिखा देते, फिर आप उन्हें उनकी शक्लों से पहचान लेते और आप अंदाज़े कलाम से ही उन्हें ज़रूर पहचान लेंगे। और अल्लाह तुम्हारे आमाल से वाकिफ़ है, यानी अल्लाह को पता है मुनाफिक कैसे बोलता है, बात करेगा तो क्या अमल का मैदान आएगा, तो कहेगा मेरी शुगर आई होगी, मैं तो जा ही नहीं सकता, मेरा कोलेस्ट्रॉल ही हो गया, मेरा फलान ही हो गया, मैं तो गर्मी बर्दाश्त नहीं करता, मैं तो सर्दी बर्दाश्त नहीं करता, मैं ये नहीं कर सकता, वो नहीं कर सकता। अभी चंद दिन पहले वो एक मोमिन इमदाद खलीली साहब, उनकी वफात हुई है, तो नवंबर के महीने में सिंध, ये बास दोस्त यहाँ पर ही मौजूद हैं, सिंध में मकातिब का छोटे बच्चों की जो स्कूलों में नहीं जा सकते उनकी दूर उफ्तादा इलाकों में उनकी तरबियत के लिए मकातिब बनाए हुए, तालीम के लिए उनको लिखना पढ़ना भी सिखाते हैं, बुनियादी दीनी मालूमात भी करते हैं। तो वो बंदा जिसका लिवर बिल्कुल ख़त्म हो गया था, इमदाद साहब, इमदाद खलीली साहब, खुदा उनके दर्जात बुलंद फरमाए, उनका लिवर जवाब दे गया था, ख़त्म हो चुका था, फिर भी वो बंदा सिंध के सफ़र में हमारे साथ था और उनको तकलीफ़ शुरू हो जाती थी लेकिन उफ तक नहीं करते। और उनका कहना यही था कि खुदा ने जो पहले ज़िंदगी गुजरी वह भी दीन की खिदमत, क्योंकि खुदा क्या करता है, जो खादिम है खुदा का, जो मैदान में निकलने वाला है, उसका जिगर ख़त्म हो गया, फिर भी खुदा ने ताकत दी हुई है, इरादा उसका ले के उसको सफ़र पर जा रहा। मुझे पता चले आपके लिवर में थोड़ा प्रॉब्लम है, मैं पहले लंबा हो जाऊँगा, मर गया मैं, और दोस्तों से कहूँगा मैं चेक करा दो, मैं तो मर रहा हूँ, तो फलान हो गया, तो ये हो गया, तो वो हो गया, उसके बाद जो भी काम मुझे कहा जाए मैं साथ लिवर का मसला ज़रूर छेड़ूंगा अपना कि मेरा लिवर जो है वो बड़ा ये हो गया, तो वो हो गया फलान। और उस बंदे को कह दिया गया था कि आपका लेवर जो है बिल्कुल ख़त्म हो गया, इसके बावजूद और फिर बिल आखिर जब इस दुनिया से गए, उससे पहले भी क्या कर रहे थे, दीन खुदा की खिदमत में मशगूल थे। और ये किसी इंसान की आकबत वो पैगाम देती है कि किस अंदाज में, किस हालत में, बाज़ को खुदा तौफीक ही नहीं देता आखिरी उम्र में, जैसी दुनिया गुजरी होती है ज़िंदगी वैसे ही आखिर में अल्लाह मौत भी वैसे देता है उसी हालत। खुदावंद आलम हम सब की आकबत बिलखैर फरमाए। अल्लाह तुम्हारे आमाल से वाकिफ है और हम यकीनन तुम्हें आजमाएंगे। अब ये अल्लाह फरमा रहा है सबसे, हम यकीनन तुम्हें आजमाएंगे यहां तक कि हम तुम में से जिहाद करने वालों और सब्र करने वालों की शनाख्त कर लें और तुम्हारे हालात को जांच लें कि तुम जो बातें करते हो करते क्या हो। बातों में तो तुम बहुत मोमिन हो, तुम्हारा अमल कैसा है। अल्लाह फरमा रहा है कि हम हतमन तुम्हें आजमाएंगे ताकि हमें पता चले मर्द मैदान कौन है। यकीनन वो लोग जिन्होंने हिदायत जाहिर हो जाने के बाद कुफ्र इख्तियार कर लिया और लोगों को अल्लाह के रास्ते से रोका, ये मुनाफिक है, जो दूसरे लोग भी जाना चाह रहे हैं उनको भी रोकते हैं, अल्लाह के रास्ते से रोका और रसूलुल्लाह के साथ मुखालफत की हिदायत वाजे हो जाने के बाद, जिन्होंने ऐसा किया वो अल्लाह का कुछ भी नहीं बिगाड़ सकते और बहुत जल्द अल्लाह उनके आमाल को हब्त कर देगा। फिर देखें हब्त आमाल क्यों, इसलिए कि इस्लाम और कुफर का टकराव है, यहां पर तुम खयानत करते हो, कुफार से राबते कायम रखते हो। ए ईमान वालों, अल्लाह की इताअत करो और उसके रसूल की इताअत करो और अपने आमाल को जाया ना करो, यानी अल्लाह और उसके रसूल की नाफरमानी तुम्हारे आमाल को जाया कर सकते। कहे मैं रोज़ा रख लिया, मैं नमाज भी सीख ली है, मैं हज भी करता हूँ फलान, अब ये वाली बातें मैं अल्लाह के रसूल की नहीं मानता, ये बेईमानी की मरज की अलामत है, यानी दीन तुम अल्लाह का नहीं मान रहे हो, दीन अपनी चॉइस का मान रहे हो। ऐ ईमान वालों, अल्लाह की इताअत करो और रसूल की इताअत करो और अपने आमाल को ज़ाया ना करो। यकीनन जिन्होंने कुफ्र किया, अब यहाँ कुफ्र कौन सा कुफ्र है, जो अल्लाह और उसके रसूल की इताअत नहीं कर रहे, आप कॉन्टेक्स्ट देखें कुरान का, जिन्होंने कुफर किया और अल्लाह के रास्ते से रोका, ऊपर क्या था, जिन्होंने कुफर किया और अल्लाह के रास्ते से रोका और रसूल की मुखालफत की, दरमियान में कहा ईमान वालों, अल्लाह की ईमान वालों से खिताब कर खबरदार किया गया, तुम ना होना इन मुनाफिकों की तरह जिनके अंदर कुफर छुपा हुआ है, जो रोकते हैं अल्लाह और रसूल की इताअत नहीं करते, تم ایسا نہ کرنا ورنہ تمہارے اعمال بھی ضائع ہو جائیں گے، جس طرح ان کے کر دیے. اور پھر فرمایا کہ جنہوں نے کفر کیا، یعنی جو یہ کرے گا وہ کفر ہے، انکار ہے، اللہ کی نافرمانی ہے. جنہوں نے کفر کیا اور اللہ کے راستے سے روکا اور پھر مر گئے جبکہ وہ کافر تھے، اسی حالت میں ان کو موت آئی. میں کہہ رہا تھا امداد خلیلی صاحب کو، کس حالت میں موت آئی ہے؟ کہ اپنی آخری بیماری کے وقت میں بھی یہی ہے کہ اگر جتنا بھی رہا دین خدا کی خدمت کروں گا. اور مجھے ان کے بارے میں جو بتایا گیا، انہوں نے سینکڑوں افراد کو مکتب اہل بیت میں داخل کیا سندھ میں، اور ان کی پچھلی زندگی میں پتہ نہیں کتنے نوجوان کے جن کو انہوں نے دین سے آشنا کیا، ان کی تربیت کے لیے انہوں نے زحمت کی تھی، اور اللہ نے موت بھی اسی راستے پر دی. تو یہاں پر یعنی ہم دیکھیں، ہم میں سے ہر ایک سوچے، مثلا میں سوچوں کہ میں، اور اللہ سب سے بہتر جانتا ہے کہ میں کوئی کام کر رہا ہوں وہ لوگوں کو دکھانے کے لیے کر رہا ہوں یا واقعی دل سے کر رہا ہوں خدا کے لیے. جو خدا کے لیے ہے وہ خدا ضائع نہیں کرتا، جو لوگوں کے لیے ہے وہ کہتا ہے تم دھوکہ دے رہے ہو، ان کو تو دے سکتے ہو، اللہ کو کوئی دھوکہ نہیں دے سکتا. حتماً آپ مجھ سے بہتر ہیں، یہ صرف میرے لیے بھی، سب سے پہلے میرے اپنے لیے، آپ سب کے لیے نصیحت ہے کہ ہم خدا کی خاطر کوئی ایسا کام کریں، سوچیں کہ یا اللہ مجھے اس حالت میں موت آئے کہ تو مجھ سے راضی ہو، پھر سوچیں کہ کیا ایسے کام مجھے کرنے چاہیے خدا کے لیے کہ اسی طرح خدا مجھے آخرت میں، یعنی آخر میری وقت موت بھی میری حالت وہی ہو کہ جس سے خدا راضی ہوتا ہے. یقیناً جن لوگوں نے کفر کیا اور خدا کی راہ سے روکا پھر کفر کی حالت میں مر گئے، یعنی اسی حالت میں دنیا سے چلے گئے، اللہ انہیں ہرگز معاف نہیں کرے گا. یہ اب اگر آپ غور فرمائیں، یہ کافروں سے مراد وہ کافر نہیں ہے جنہوں نے اسلام قبول ہی نہیں کیا تھا، ان کی تو مغفرت کا بات ہی کوئی نہیں. یہ جو انہوں نے کفر کیا، یعنی رسول پاک کی مخالفت کر رہے ہیں مدینہ میں رہ کر، اللہ کے راستے سے روک رہے ہیں، یعنی رسول پاک کہہ رہے ہیں آؤ جہاد کے لیے، کہتے ہیں نہیں جانا جہاد کے لیے، اس حالت میں جو مر گئے کہ دوسروں کو بھی خدا کے دین سے روک رہے ہیں، اللہ تعالیٰ انہیں ہرگز معاف نہیں کرے گا. آج اپنے آپ کو کئی مسلمان کہنے والے، بعض اسکولوں کے ٹیچرز، بعض یونیورسٹیوں کے پروفیسر، ایسے نوجوان ہم نے دیکھے ہیں کہ ان کے پروفیسر نے اس کو ایتھیسٹ کر دیا، اس کے ٹیچر نے اس کو بے دین بنا دیا، اور بڑی اس پر سرمایہ گزاری ہو رہی ہے، بڑی اچھی دنیا وہ پڑھ رہا ہے، بن ایتھیسٹ گیا. اور ماں باپ کو اس کی دنیا کی پرواہ ہے، اس کی جہنم جنت کی پرواہ ہی کوئی نہیں. انسان دیکھے کہ کس حالت میں مرتا ہے. پھر اللہ مسلمانوں سے فرماتا ہے، کیونکہ جہاد کی یہ آیات ہیں، جنگ کا زمانہ ہے، تم ہمت نہ ہارنا اور نہ ہی سلو کی دعوت دینا. یعنی وہ لڑنے پر آئے ہیں، تم آگے ہاتھ باندھ کے پڑے ہو، پلیز آپ سلو کر لیں، ایسا مت کرنا. اگر وہ لڑنے آیا اس کو سبق سکھاؤ، لڑو، خدا تمہارے ساتھ ہے، اور جب تک ان کا وہ غرور توڑ نہ لو پیچھے نہیں ہٹنا. تم ہمت نہ ہارنا اور نہ ہی سلو کی دعوت دینا، کیونکہ تم ہی غالب رہو گے اور اللہ تمہارے ساتھ ہے، اور وہ ہرگز تمہارے اعمال ضائع نہیں کرے گا. اللہ کہہ رہا ہے میں تمہارے ساتھ ہوں. اگر وہ لڑنے آئے ہیں تو سولو کے لیے ان کی منتیں ترلے نہیں کرنی، گزارشات نہیں کرنی. اور پھر کیا چیز انسان کو سولو کرنے کا کہتی ہے دشمن کے خلاف؟ وہی دنیا، کہ میں ماری نہ جاؤں، میں زخمی نہ ہو جاؤں، مجھے لوٹ ہی نہ لے. تو اللہ فرما رہا ہے کہ آیت نمبر 36 میں، یقیناً یہ دنیا کی زندگی تو بس کھیل اور تماشا ہے، لہو و لعب، بیہودہ کھیل ہے. اور اگر تم ایمان لے آؤ اور تقوی اختیار کر لو تو اللہ تمہیں تمہارا اجر عطا کرے گا اور تم سے تمہارا مال طلب نہیں کرے گا. یعنی تم جنگ کرو گے، تمہارے پاس بہت ساری چیزیں ہو جائیں گی، اللہ نہیں کہے گا جو مال آیا واپس کر دو مجھے. اللہ کو پتہ کتنا مال سے پیار کرتے ہیں لوگ، تو اللہ کہہ رہا ہے اللہ تم سے تمہارے، یا مراد یہ کہ تم سے سارے مال نہیں کہے گا جو ملے واپس کرو، ہاں یہ ضرور کہتا ہے کہ اس میں سے کچھ خدا کے راستے میں بھی خرچ کرو. تو تم سے تمہارے مال طلب نہیں کرے گا. اگر تم سے مال کا مطالبہ کریں اور تم اصرار کریں، یعنی رسول اللہ اگر تم سے مانگے اور بار بار کہیں کہ دو، تو تم بخل کرنے لگو گے. اور منافق کہتے بھی تھے جب سے آیا یہ چندہ ہی مانگتا رہتا، जब कभी कहता है जंग है दो, कभी कहता है ये है दो, कभी कहता है ये है दो, हम तो थक गए, हम मुश्किल से कमाते हैं पैसे, ये कहता है दो। ये निफाक की निशानी मुनाफिकों की एक ही होती। तो अगर ये तुमसे सवाल करे और इसरार करे तुमसे, तो तुम बुखल करने लगोगे और तुम्हारे कीने बाहर निकल आएंगे। यानी ये जो अल्लाह के रास्ते में, देखिए बहुत अजीब है, खुदा के रास्ते में न देना, ये निकल आया तुम्हारे अंदर से जो तुम मोमिन बने बैठे थे। जब खुदा के रास्ते में खर्च का वक्त आया तो तुमने तावीले मवीले करके उधर से एस्केप कर गए, तो ये अल्लाह ने तुझे दिखा दिया कि तू, तेरे अंदर ईमान नहीं घुसा। वरना अल्लाह के साथ इन्वेस्टमेंट करो, कौन है जो अल्लाह को कर्ज हंसना दे, वो आयत नहीं तुमने सुनी। वैसे जब कुछ ना देना पड़े तो तुम फ्रंट लाइन पर हो, जब कुछ देने का वक्त आए तो तुम पिछली साफ में भी नजर नहीं आते। बस ये जो अल्लाह का रसूल तुमसे खर्च करने का कह रहा है, ये तुम्हारे अंदर के कीने निकालने के लिए, ताकि मुनाफिकों का पता चल जाए जो खुदा के रास्ते में खर्च नहीं करना चाहते। आखिरी आयत, आयत नंबर 38 है, आगाह हो जाओ तुम ही वो लोग हो जिन्हें अल्लाह की राह में खर्च करने की दावत दी जाती है। तुम ही हो अल्लाह का रसूल, और किन को जाके दावत देगा? तुम कहते हो हम ईमान ले आए हैं, तुम ही वो लोग हो जिन्हें अल्लाह की राह में खर्च करने की दावत दी जाती है, तो तुम में से कुछ बुखल करते हैं, और जो बुखल करता है तो वो अपने आप से बुखल करता है, अल्लाह का कोई नुकसान नहीं कर सकता, और अल्लाह तो बेनियाज है और तुम फकीर हो। ये बाज मुनाफिकों ने कहा था, यहूदियों ने, कि अल्लाह फकीर है हम बेनियाज हैं। क्यों तंजन कहा था कि ये हर वक्त अल्लाह का रसूल आया ये मांगता रहता है, इसका मतलब तो कहते हैं अल्लाह बेनियाज है, अगर अल्लाह बेनियाज है तो इसको भी दे दे, ये हर वक्त हमसे मांगता रहता है। हम बेनियाज हैं, यानी हम देने वाले हैं और अल्लाह मांगने वाला है, अल्लाह लेने वाला है। बाज का ईमान ऐसा होता है। लिहाजा फरमाया कि जो बुखल करता है वो अपने लिए बुखल करता है, अपने साथ बुखल करता है। क्यों? इसलिए कि अल्लाह तो गनी है और तुम हो जो फकीर हो, तुम हो जो मोहताज हो, और अगर तुम ने मुंह फेर लिया, यानी तुमने खुदा के रास्ते में खर्च न किया, तो अल्लाह तुम्हारी जगह और कौम को ले आएगा, तुम्हें बदल देगा, तुम्हारे बदले और कौम को ले आएगा, और वो तुम जैसे नहीं होंगे, तुम जैसे नहीं होंगे। यानी खुदा उस कौम को इज्जत और इक्तदार बख्शेगा जिन्हें खुदा के रास्ते में खर्च करने की आदत हो। देखिए मगरिब भी अपने नजरियात के प्रचार के लिए, अपने सिस्टम्स को दुनिया में राज करने के लिए खर्च करते हैं या नहीं करते, या बैठ के चर्च में सिर्फ दुआ मांगते हैं, या अल्लाह हमारे एजुकेशन सिस्टम को तौफीक अता फरमा के सारी दुनिया में लागू हो जाए, हमारे एजुकेशन सिस्टम को जो हम अमेरिका में कर रहे हैं, या अल्लाह उसको तुझे हजरत ईसा का वास्ता मुसलमानों के मुल्कों में भी उसको पहुंचा दे। नहीं, वो पहुंचाते हैं जाकर, वो पहुंचाते हैं, वो खर्च करते हैं, वो थिंक टैंक्स पे खर्च करते हैं, वो असलहे पे खर्च करते हैं, वो पॉलिसीज बनाने पे खर्च करते हैं, हम किस पे खर्च करते हैं? तो जिसका जहां खर्च है, जिसकी जितनी अप्रोच है, वो उसका रिजल्ट भी उतना ही ले रहे। हाँ, जिसकी मारिफत, रिवायात में आया है कि अजर मारिफत के मुताबिक होता है, दो रकात नमाज पढ़ता है जो बामारिफत इंसान, उसका अजर कई ज्यादा है उससे कि जो बेमारिफत है और करता है। इसी तरह ज़ियारात है, इसी तरह हज है, इसी तरह उम्र है, और ये कुरान मजीद मारिफत का खजाना है। मारिफत यही होती है कि हकीकत दीन का इंसान को पता चल जाए, और फिर पता चलने के बाद दो रास्ते होते हैं, या कहे कि पता तो चल गया है लेकिन काम मुझसे बड़ा है, मेरे बारे का काम नहीं है, मैं नहीं कर सकता, और या कहे कि नहीं मैं करूँगा, उस रास्ते पर चलूँगा जिस पर रसूलुल्लाह चले, जिस पर मौला अली चले, जिस पर इमाम हसन चले, जिस पर इमाम हुसैन चले। तो उन्हीं का तो जिक्र सुनते हैं ना, जब सुनते हैं तो फिर रास्ता चलना कैसे, रास्ता क्यों ना चला जाए। आप सबको खुदाबंद आलम जजाय खैर अता फरमाए। आज वक्त ज़्यादा हो गया और आपने सब्र और हौसले और हिम्मत के साथ मसलन यहाँ पर बैठे रहे। खुदा बंदे आलम इंशाल्लाह आप सबको जजाए खैर अता फरमाए, आप सबकी तौफीकात खैर में इजाफा फरमाए। परवरदिगार बिहक के कुरान करीम, बिहक के मोहम्मद वाले मोहम्मद, हमारे दिलों को, اپنی کتاب سے مانوس فرما دے، اپنی کتاب کی باتوں سے ہمارے دلوں کو مانوس فرما دے، ہمارے دلوں میں قرآن کو پڑھنے کی، قرآن کی باتوں کی، اہل بیت اطہار نے، رسول اللہ نے جو باتیں بتائی ہیں، پروردگارہ حقیقی محبت جسے، اور تو بہتر جانتا ہے، وہ حقیقی محبت ان کے بارے میں ہمارے دلوں میں پیدا فرما دے، اور اس کے نتیجے میں جیسی زندگی تیرا قرآن پر عمل کرنے والے گزارتے ہیں اور تیرے رسول اور اہل بیت اطہار کی باتوں کو ماننے والے، ان کے اطاعت گزار جیسی زندگیاں ہم سے پہلے گزار کر چلے گئے، ویسی زندگیاں گزارنے کی ہم سب کو توفیق عطا فرما، ہماری بھی، اپنے آپ کی بھی تربیت اور اپنی اولادوں کی بھی اسی آئین، تیرے آئین کے مطابق تربیت کرنے کی ہمیں توفیق عطا فرما۔ پروردگارہ اس قرآن مجید کے، جس سے ہمارا معاشرہ خالی ہو گیا، اس قرآن مجید کی ترویج کے لیے ہم سب کو عملی طور پہ کوشش کرنے کی توفیق عطا فرما، اس پیغام کو جس تک پہنچا سکے، اپنے قریبیوں تک، رشتہ داروں تک، عزیزوں تک، دوستوں تک، پروردگار عالم ہمیں یہ کام کرنے کی توفیق عطا فرما۔ پروردگار بحق کے قرآن و اہل بیت اطہار، ہمارے مرحومین کے، بالخصوص جو اس جلسے میں حاضر ہیں، اس محفل میں حاضر ہیں، ان کے مرحومین کے درجات کو بلند فرما، ان کے صغیرہ اور کبیرہ گناہوں کو، ان کی لغزشوں کو معاف فرما۔ اللہم صل علی محمد و آل محمد و عجل فرجہم۔